तफसीर तिलावत आपने सुनी सूरत अल फतह आयत नंबर 18 में अल्लाह रब्बुल इज्जत जान बाजों का सिला बताते हैं, जान की बाजी लगाने वालों की कदरों कीमत जो है वो बताते हैं, अपनी रजामंदी का सर्टिफिकेट देते हैं। क्या कहा? لقد رضي الله عن المؤمنين إذ يبايعونك تحت الشجرة، بے شک راضی ہوا کون؟ اللہ تعالی کن سے راضی ہوا؟ عن المؤمنین مومنوں سے۔ تو صحابہ اور صحابیات کے ساتھ جب ہم ان کا نام لیتے ہیں تو مردوں کے لیے کیا کہتے ہیں؟ رضی اللہ عنہ، رضی اللہ عنہ۔ اور عورتوں کے لیے جب کہا جائے تو کیا کہتے ہیں؟ رضی اللہ عنہا۔ عورتوں کے لیے انہا اور مردوں کے لیے انہو، اور اگر جمع کا صیغہ ہو تو انہم اور انہنا۔ تو یہاں پہ بتایا جا رہا ہے کہ اللہ تعالی ان سے راضی ہو گیا، اور ان سے جو کہ ایمان لائے تھے، ایمان لانے والوں سے اللہ راضی ہو گیا۔ تو کچھ لوگ ہیں جو صحابہ کو گالیاں دیتے ہیں، کبھی حضرت عائشہ کو، کبھی حضرت ابوبکر کو، کبھی حضرت عمر کو، مختلف صحابہ کو برا بھلا کہتے ہیں۔ اور قرآن کیا کہہ رہا ہے؟ لقد رضی اللہ عن المؤمنین، کہ ایمان لانے والوں سے اللہ راضی ہو گیا۔ تو ہے کسی کے اندر یہ جرأت یا ہمت یا اتنی جو ہے اس کے اندر یہ طاقت کہ اللہ کی بات کے خلاف اس کا عمل ہو؟ تو کسی کو بھی یہ حق حاصل نہیں ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ کو، صحابیات کو جو ہے وہ برا بلا کہے، یا کچھ بھی ان کے بارے میں اپنی برے خیالات کا جو ہے وہ اظہار کرے۔ اس لیے کہ اللہ تعالیٰ نے یہ بات کہہ دی، اور قرآن جو ہے تا قیامت یہ پڑھا جاتا رہے گا۔ اور رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پر فرمایا، میرے صحابہ کو برا نہ کہو، کیونکہ ان کی قوت ایمان کی وجہ سے ان کا حال یہ ہے، یہ بریکٹ ہے، میرے صحابہ کو برا نہ کہو، کیونکہ اگر تم میں سے کوئی شخص اللہ کی راہ میں احد پہاڑ کی برابر سونا خرچ کر دے تو ان کے خرچ کیے ہوئے ایک مد کی برابر بھی نہیں ہو سکتا، اور نہ نصف مد کی برابر۔ مد کسے کہتے ہیں؟ یہ ایک پیمانہ ہے اہل عرب کا جو تقریباً ہمارے آدھے سیر کے برابر ہوتا ہے، یہ بخاری کی روایت ہے۔ اور اسی طرح حضرت جابر رضی اللہ عنہ کی حدیث میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ نے میرے صحابہ کو سارے جہان میں سے پسند کیا ہے، پھر میرے صحابہ میں سے میرے لیے چار کو پسند کیا ہے، ابو بکر، عمر، عثمان رضی اللہ عنہ۔ اور اسی طرح ایک بخاری کی جو ہے وہ روایت ہے کہ تمام زمانوں میں میرا زمانہ بہتر ہے، خیر الناس قرنی ثم الذین یلونہم ثم الذین یلونہم، تمام زمانوں میں میرا زمانہ بہتر ہے، اس کے بعد اس زمانے کے لوگ بہتر ہیں جو میرے زمانے کے متصل ہیں، پھر وہ جو ان کے متصل ہیں، جو ان کے ساتھ ملے ہوئے ہیں۔ تو میرے لیے چار کو جو پسند کیا اس میں کون ہے؟ حضرت ابو بکر، حضرت عمر، حضرت عثمان اور حضرت علی رضی اللہ عنہ۔ تو بہرحال اب یہاں پہ جو ہے وہ اللہ تعالی کی طرف سے بتایا جا رہا ہے کہ اللہ ان سے راضی ہو گیا، اور اللہ ان سے کب راضی ہوا؟ نمبر ایک، ایمان لانے والے، نمبر دو، از یبایعونک تحت الشجرہ، جب وہ بیعت کر رہے تھے تجھ سے، یبایعونک، جب وہ درخت کے نیچے رسول اللہ صلی اللہ علیہ وسلم سے بیعت کر رہے تھے۔ درخت کون سا تھا؟ کیکر کا درخت تھا۔ اور آپ دیکھیں کہ مفسرین یہ کہتے ہیں کہ درخت کے نیچے، ایک کیکر کے درخت کے نیچے بیعت، تو الشجرتی سے کیکر کے اس درخت کی طرف اشارہ کیا جا رہا ہے جو کہ جس کے نیچے بیعت کی گئی۔ اور یہ کیکر کا درخت کیسا تھا؟ ایک عام درخت، لیکن کتنی اس کو خصوصیت مل گئی کہ اس کے نیچے رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ نے جو ہے وہ رسول اللہ کے ہاتھ میں ہاتھ دے کر جو ہے وہ بیعت کی کہ قرآن میں اس درخت کا جو ہے وہ ذکر ہو گیا. اور دوسرے اس کے معنی یہ ہیں کہ درخت کا ذکر کر کے اللہ تعالی مسلمانوں کی غربت اور مسافرت کی حالت کو سامنے لانا چاہتے ہیں کہ اس وقت مسلمان بڑی غربت کی حالت میں تھے, بڑے جو تھے وہ تنگی کی حالت میں تھے, کیونکہ سفر میں تھے نا, کچھ بھی ان کے پاس نہیں تھا, بلکہ کیا ہے کہ سفر میں تھے, ایک درخت کے نیچے تھے, اب ہاتھ پہ ہاتھ رکھ کر جو ہے وہ بیعت کر رہے ہیں. اچھا, پھر اسی طرح جو ہے ہمیں اور کیا پتا چلتا ہے کہ یہاں پر یبایعون کا, کہ کچھ لوگ ہیں, کچھ بیعت لینے والا ہے اور کوئی بیعت جو ہے وہ کرنے والے ہیں. تو کرنے والے کون تھے؟ وہ 1400 کے قریب صحابہ, 1400-1500 کے قریب, اور ایک شخص تھا جس نے بیعت نہیں کی تھی, سب نے بیعت کی تھی. اور کہتے ہیں حدیث میں پتا چلتا ہے کہ وہ اونٹ تھا نا, اس کی سائٹ پر جا کر بیٹھ گیا تھا, چھپ گیا تھا اس کے سائٹ پہ جا کے, اور وہ اس شخص کا نام تھا جد بن قیس. تو اس شخص نے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کے ہاتھ پر جو ہے وہ بیعت نہیں کی تھی. تو یہاں پہ اللہ رب العزت جو ہیں وہ بتا رہے ہیں کہ درخت کے نیچے جو کہ وہ بیعت کی گئی. اچھا, ایک بات اور یاد رکھیں کہ جس درخت کے نیچے بیعت کی گئی, تو اب درخت کا ذکر تو قرآن میں ہے, لیکن جو ہے حضرت عمر رضی اللہ عنہ کے زمانے میں جب آپ کو یہ بات پتا چلی کہ لوگ اس درخت کی زیارت کو جانے لگے ہیں, اس کے نیچے جاتے ہیں, اس کے پاس جاتے ہیں, تو آپ نے جو ہے کیا کیا کہ آپ نے اس کو کٹوا دیا اپنے دور خلافت میں, تاکہ اسے شرک کے دروازے جو ہے وہ کھل نہ جائیں. اور پھر یہ کہ پھر صحابہ جو تھے وہ پہچان بھی نہیں سکتے تھے جنہوں نے خود اس درخت کے نیچے بیعت کی تھی کہ وہ کون سا درخت تھا, کیونکہ اس کو کٹوا ہی دیا گیا. تو یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ اللہ تعالی نے جو ہے وہ اللہ ان لوگوں سے راضی ہو گیا جنہوں نے درخت کے نیچے رسول اللہ صلی اللہ علیہ وسلم کے ہاتھ پر بیعت کی. اچھا, رسول اللہ صلی اللہ علیہ وسلم کی ہمیں ایک حدیث بھی ملتی ہے جس سے ان صحابہ کی فضیلت کا اندازہ ہوتا ہے. آپ نے فرمایا انتم خیر اہل الارض, یہ بخاری اور مسلم کی روایت ہے کہ زمین والوں میں تم بہترین ہو, خیرو آیا نا. اور دوسری روایت ہے, یہ مسلم کی ہے, کہ لا يدخل النار احد ممن بایع تحت الشجرہ, کہ تم میں سے کوئی بھی وہ دوزخ میں داخل نہیں ہوگا جس نے درخت کے نیچے جو ہے وہ بیعت کی ہے. تو گویا کہ اس موقع پر جو ہے وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے ہاتھ میں ہاتھ دینا, بیعت کرنا, اس بات کی علامت تھا کہ یہ ایمان لانے میں صادق ہیں, سچے ہیں, اور دوسرا یہ کہ اپنے سروں کا, اپنی جانوں کا نذرانہ پیش کرنا تھا. بیعت اس بات کی تھی, ایک وعدہ تھا کہ احرام کی چادریں باندھے ہوئے صرف ایک تلوار لے کر آنے والے مسلمان اور اپنے سینٹر مدینہ سے تقریباً 250 میل کے فاصلے پر اور دشمن کے گڑھ کے قریب, دشمن ہر طرح کی مدد کر لا سکتا تھا, ہر طرح کی قوت کو لا کر ان کے اوپر استعمال کر سکتا تھا, لیکن مسلمانوں نے جو ہے وہ بیعت کی. تو وہ کون سی چیز تھی جس چیز نے ان کو جو ہے وہ آمادہ کیا کہ وہ مدینہ سے نکلیں اور رسول اللہ کا ساتھ دیں اور پھر اس موقع پر جو ہے وہ بیعت کریں؟ تو یہ کیا تھا, کوئی خارجی دباؤ نہیں تھا, یہ ان کے اندر سے ایمان کی سچائی تھی, ایمان کی صداقت تھی, جس کی وجہ سے انہوں نے جو ہے وہ بیعت کی. پھر فرمایا فعلیما ما فی قلوبہم, پس جان لیا جو ان کے دل میں تھا. تو اس کے کیا معنی ہے کہ اللہ تعالیٰ نے وہ جان لیا جو ان کے دل میں تھا؟ تو اس کے معنی یہ ہیں کہ اللہ تعالیٰ نے ان کا حسن نیت, ان کا ایمان, ان کا صدق, ان کا اخلاص, ان کی حب اسلام, سارا کچھ جان لیا. اور دوسری رائے یہ بھی ہے کہ فعلیما ما فی قلوبہم سے مراد ہے کہ جب وہ صلح نامہ ہوا اور صلح نامہ کی شرائط پر جب دستخط ہوئے تو مسلمانوں کے دلوں میں بڑا رنج غم تھا, بڑا اضطراب تھا, بڑی بے چینی تھی, اللہ نے اس کو جان لیا. تو پھر اللہ تعالیٰ نے کیا کیا, فانزل السکینہ, پھر اللہ تعالیٰ نے سکینت نازل کر دی. فانزل السکینتا, اور سکینہ جو ہے اس کے معنی کیا ہے کہ اللہ تعالیٰ نے ان پر اطمینان نازل کر دیا. اور مفسرین کہتے ہیں کہ جو کچھ ان کے دلوں میں تھا, اگر آپ اگلی آیت کے حصے کو پڑھیں تو پھر پتہ چلتا ہے کہ اس سے مراد جو ہے یہی ہے کہ ان کے دلوں میں جو بے چینی اور اضطراب تھا, کیونکہ وہ آئے تھے عمرہ کرنے, اور عمرہ کرنے کی بجائے انہیں جو ہے وہ صلح نامہ جو تھا, صلح حدیبیہ کی جو شرائط تھی ان پر دستخط کرنے پڑے, اور وہ شرائط ایسی تھی جو بظاہر کافروں کے حق میں جاتی تھی اور مسلمانوں کے خلاف جاتی تھی. تو اس لیے جو ہے وہ بہت پریشان ہوئے. تو اللہ تعالیٰ نے جو ان پر کیا رحمت نازل کی کہ ان کے دلوں کو تسلی دے دی. اور رسول صلی اللہ علیہ وسلم جو ہیں ان کو تو پہلے سے ہی تسلی تھی نا, لیکن صحابہ کے دلوں پر بھی تسلی نازل کر دی. وَأَصَابَهُمْ, اور عنایت کی ان کو, فتحاً قریبا, فتح جلد. تو اصابہ کا لفظ جو ہے یہ صوب سے ہے, ویسے صوب کپڑے کو کہتے ہیں. اب کپڑے کا کیا ہوتا ہے, اس کی بنیادی بات کہ آپ جدھر کو موڑتی ہیں مڑتا چلا جاتا ہے, دوہرا کریں چوہرا کریں ٹیڑھا کریں, ہے نا. تو جیسے وہ پلٹتا ہے لوٹتا ہے, تو اسی طرح یہ لفظ ثواب کے لیے بھی استعمال کیا جاتا ہے. ثواب کیا ہوتا ہے کہ جو انسان عمل کرتا ہے پھر اس کا نتیجہ انسان کو واپس ملے, ثواب پلٹ کر انسان کی طرف آتا ہے نا. وہ اصابہ ہوں, اور انعام دیا ان کو جو جنہوں نے بیعت رضوان میں بیعت کی تھی, تو ان کو اللہ نے انعام دیا. کیسا؟ فتحن قریبا, قریب کی فتح, قریب کی فتح. تو یہاں پہ اشارہ ہے خیبر کی فتح اور اس کے اموال غنیمت کی طرف. تو یہ اموال غنیمت جو تھے فتح خیبر کے, اللہ تعالیٰ نے کن لوگوں کے لیے مخصوص کر دیے تھے؟ جو بیعت رضوان میں شریک تھے. باقی لوگوں کو خیبر کی جو مہم تھی اس میں جانے کی اجازت نہیں تھی, اور نہ ہی ان مال غنیمت میں سے حصہ لینے کی اجازت تھی. ہاں, حضرت جعفر کو آپ نے اس میں حصہ دیا تھا. حضرت جعفر کو آپ نے کیوں حصہ دیا؟ کیونکہ حبشہ کے مہاجرین کا آپ نے حصہ لگایا تھا. جب حبشہ سے ہجرت کر کے مدینہ پہنچنے والے مہاجرین جو تھے وہ آئے, تو آپ نے ان کو حصہ دیا تھا. اور وہ کیوں حصہ دیا تھا؟ اس لیے کہ وہ لوگ بھی قربانی کرنے والے تھے, کیونکہ ہجرت حبشہ کرنے والے ایک دفعہ پہلے بھی واپس آئے تھے تو پھر پکڑ لیے گئے تھے بری طرح. ان کو وہ یہ سمجھے تھے کہ مسلمانوں میں اور کافروں میں صلح ہو گئی ہے, پھر دوبارہ ہجرت کر کے چلے گئے تھے. حضرت ابو موسیٰ رضی اللہ عنہ کہتے ہیں کہ ہم نے یمن میں سنا کہ رسول اللہ مکہ سے ہجرت کر کے چلے گئے, تو میں اور میرے دو چھوٹے بھائی ابو بردہ اور ابو رحم بھی مدینہ کو ہجرت کی غرض سے نکلے. ہماری قوم کے کل 52 یا 53 آدمی تھے, 52 یا 53, جو کشتی پر سوار ہوئے. وہ کشتی حبش کی طرف چلی گئی جہاں کا بادشاہ نجاشی تھا. وہاں ہم کو جعفر بن ابی طالب اور ان کے ساتھی ملے. جعفر نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے ہم کو یہاں بھیجا ہے اور فرمایا ہے کہ یہیں ٹھہرو, تو تم بھی ہمارے ساتھ ٹھہرو. ہم کچھ عرصہ وہاں رہے, پھر سب لوگ مل کر مدینہ آئے. اس وقت رسول اللہ صلی اللہ علیہ وسلم نے خیبر فتح کیا تھا. آپ نے اموال غنائم میں سے ہمارا حصہ لگایا یا کہا کہ اس سے ہمیں عطا کیا, لیکن ہمارے سوا صرف اسے ہی آپ نے دیا جو فتح خیبر میں حاضر تھا. کسی غیر حاضر کو کچھ بھی نہ دیا. سو ہم کشتی والوں کے جو جعفر اور ان کے ساتھی تھے, آپ نے ان کا حصہ لگایا. اور پھر بعض لوگ کہنے لگے کہ ہم تو تم سے پہلے ہجرت کر چکے تھے. تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے کہ وہ لوگ کون تھے؟ وہ بھی ہجرت کرنے والے تھے, وہ بھی اسلام کے لیے قربانی دینے والے تھے. تو قربانی دینے والوں کا حصہ لگایا. اور ایک روایت میں ہمیں یہ بھی پتہ چلتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جب حضرت جعفر بن ابی طالب سے ملے تو ان کئی سالوں بعد ملے تھے, ان کے ملنے سے اتنے خوش ہوئے تو کہنے لگے کہ اب یہ نہیں پتا کہ یہ مجھے خیبر کے فتح ہونے کی خوشی ہے یا کہ تمہارے ملنے کی خوشی ہے. جیسے ہوتا ہے نا, ایک خوشی دو خوشی, خوشیاں ملتی ہیں. تو آپ نے اپنی محبت اور خوشی کا اظہار جو ہے وہ ایسے کیا. اور کہتے ہیں کہ حضرت عمر اور حضرت اسما بنت امیش میں تکرار ہوئی اس سلسلے میں جو مال غنیمت میں حصہ دیا گیا نا. تو حضرت عمر رضی اللہ عنہ کیا کہتے تھے؟ کہتے تھے کہ ہم تم سے پہلے ہجرت کر کے مدینہ پہنچے ہیں, لہٰذا ہم رسول اللہ کی طرف زیادہ حق رکھتے ہیں. حضرت اسما بنت امیش کو اس پر غصہ آ گیا. کہ تم تو رسول اللہ کے ساتھ رہے، وہ تمہارا ہر طرح سے خیال رکھتے تھے اور ہم دیار غیر میں تھے، اور ہجرت بھی دو دفعہ کی ہے، اور کہنے لگی میں ضرور یہ بات رسول اللہ سے پوچھوں گی۔ چنانچہ حضرت اسماء نے آپ صلی اللہ علیہ وسلم سے پوچھا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا وہ تم سے زیادہ حق نہیں رکھتے، کیونکہ ان کی ایک ہجرت ہے اور تمہاری دو بار ہجرت ہے۔ حضرت اسماء رضی اللہ عنہ کہتی ہیں کہ رسول اللہ کی اس بات سے کشتی والوں کو انتہائی خوشی ہوئی اور وہ مجھے بار بار اس حدیث کو دہرانے کے لیے کہتے تھے۔ یہ امام مسلم نے اس کو روایت کیا ہے۔ تو اس حدیث سے کیا بات پتہ چلتی ہے کہ حبشہ سے آنے والے مہاجرین کو یہ حصہ دو ہجرتوں کی وجہ سے ملا تھا۔ سمجھ آئی بات کی؟ یہ صرف خیبر والوں کو ملا تھا حصہ، اور پھر جو ہے وہ حبشہ کی طرف سے جو ہجرت کر کے لوگ آئے تھے ان کو یہ حصہ جو ہے وہ ملا تھا۔ تو اللہ تعالیٰ اپنے بندوں سے بڑا ہی جو ہے وہ مہربانی کا معاملہ کرتا ہے، اور کیا کرتا ہے، کیا فرمایا کہ ایک طرف سکینت نازل کی ان کے دلوں پر بیعت رضوان کے موقع پر، اور دوسری طرف ان کو فتح قریبہ دے دی۔ اچھا، سکینت کے بارے میں یاد رکھیے گا، بلکہ آپ اور میں، ہمیں اپنا جائزہ بھی لینا چاہیے۔ سکینت دل کی اس کیفیت کو کہتے ہیں کہ جس کی وجہ سے ایک شخص جو ہے مقصد عظیم کے لیے، کسی بڑے مشن کے لیے، ٹھنڈے دل سے پورے سکون اور اطمینان کے ساتھ اپنے آپ کو جو ہے مشکلات اور مصائب کے اندر جھونک دے، کہ اس کے پاس نہ کوئی خوف ہو، نہ اس کو کوئی گھبراہٹ ہو، اس کو اس بات کی کوئی پرواہ نہ ہو کہ اب نتیجہ کیا ہوگا، پورے دل کے سکون کے ساتھ بظاہر مشکلات نظر آ رہی ہیں لیکن دین اسلام کی خاطر وہ اپنے آپ کو اس میں ڈال دے، اس مہم میں ڈال دے۔ جیسے افغانستان کے مجاہدین رشیا سے مقابلہ کیا تو جیت گئے، لیکن پھر آپس کے اختلافات کی وجہ سے جو ہے آج تک افغانستان میں خانہ جنگی جو ہے وہ جاری ہے۔ کسی نے کرسی چاہی، کسی نے عہدہ چاہا، اور کسی نے کچھ چاہا۔ اور دوسری اہم بات کیا ہے کہ حضرت ابراہیم علیہ السلام کی مثال آپ لا سکتی ہیں، آگ میں وہ کود پڑے، کتنا اطمینان اور سکون تھا ان کو۔ حضرت ابوبکر صدیق رضی اللہ عنہ کی مثال بڑی خوبصورت ہے، ہجرت کے موقع پہ حضرت ابوبکر صدیق رضی اللہ عنہ کا ساتھ دینا، تنگی میں ساتھ ہے، مشکل میں، آپ کے سر کی، دونوں کے سر کی قیمت 100 اونٹ ہے، کتنی بڑی بات ہے نا۔ جیسے آج کسی کے سر کی قیمت لگا دی جاتی ہے کہ 100 ڈالر ہے نا، 100 ڈالر، اور 100 کیا ہے، کچھ بھی نہیں، پھر کیا آپ کہیں گے 1100 ڈالر ہے نا۔ تو کشمیر کے، پاکستان کے بعض مجاہدین کی قیمت ایسے ہی لگائی گئی، ایسے ہی لگائی، اخبارات میں آیا کہ اتنے کروڑ یا اتنے ہزار ان کے سر کی قیمت ہے۔ تو ہر دور میں قیمتیں لگتی رہی، اور میں اکثر اس بات پہ سوچتی ہوں کہ ہم جب کسی موقع پہ ڈرتے ہیں نا تو اس وقت بچے بھی بھول جاتے ہیں، سانپ کو دیکھا، کتے کو دیکھا، اور پھر کوئی بھی یاد نہیں رہتا، بھاگ کے جم کر کے انسان اپنے آپ کو بچاتا ہے۔ لیکن ہجرت کے سفر میں ابوبکر صدیق رضی اللہ عنہ کے بارے میں کیا آتا ہے، پورے سفر میں آپ کو آگے آگے رکھا اور خود پیچھے پیچھے رہے۔ پھر دوسری بات، غار ثور میں آپ کا حال کیا تھا، کہ کہا کہ پہلے میں اندر جاؤں اور غار میں دیکھوں کہ کوئی چیز تو نہیں ہے، اندر جانا اور رسول اللہ کو باہر رکھنا کہ کوئی نقصان نہ پہنچا دے۔ تو ورنہ ہم کیا کہتے، پہلے تم جاؤ نا ذرا، پہلے یہ سیٹ تو صاف کر دو، پہلے یہ گاڑی تو صاف کر دو، پہلے تم جاؤ، اندھیرا ہے، میں نہیں جاتی، مجھے ڈر لگتا ہے، دوسرے کو آگے کرتے ہیں، کبھی شوہر بیوی کو، کبھی بیوی شوہر کو، کبھی بچے والدین کو، کبھی والدین بچوں کو، اور کبھی دوستوں کو۔ پھر کیا بات ہے کہ خود جا کے اس کو صاف کیا، اور کیا کیا کہ اب جو ہے تھکے ہوئے ہیں، کوئی تکیہ نہیں ہے، کوئی بستر نہیں ہے، اپنی گود کا ان کو بستر دیا ہے، سر رکھے وہ آرام کر رہے ہیں۔ اور اس موقع پر ایک سوراخ ایسا تھا جو بند نہیں تھا، اس میں اپنی پاؤں کی ایڑی دے دی ہے، اور وہ ایڑی پہ وہ کوئی نیچے سے چیز کاٹ رہی ہے، اور اتنی تکلیف ہے کہ آپ کے آنسو نکل آئے، بے اختیار بولے نہیں ہیں، اٹھے نہیں ہیں، ہلے نہیں ہیں کہ رسول اللہ کو تکلیف نہ ہو۔ اور آنسو جب رسول اللہ کے چہرے پر گرتے ہیں تو آپ اٹھتے ہیں اور آپ کو پتا چلتا ہے، آپ سوچے تو صحیح، کیسا اطمینان تھا، کیسی سکینت تھی۔ اور صحابہ اور صحابیات میں بہت سے ایسے صحابہ کا کردار ہے کہ سکینت۔ اچھا، آج ہم اپنی زندگی میں بھی دیکھ سکتے ہیں، بعض لوگ اللہ کی خاطر، مثلا اللہ کی خاطر پیسے ہی اللہ کے راستے میں دینے ہیں، کچھ لوگوں پر بڑی سکینت ہوتی ہے جب وہ صدقہ کرتے ہیں، اور کچھ ساتھ ساتھ بے چینی ہوتی ہے، کیا अरे मैंने असल में अभी तो मेरे कमरे का फर्नीचर भी तब्दील होने वाला है और मुझे क्विल्ट भी मेरा लेने वाला है, कंबल बिल्कुल खराब हुआ है, गाड़ी क्यों ना चेंज कर लूं, इतने पैसे हैं और मैं दे रही हूँ और मेरे बच्चों की ये जरूरियात है, मेरे ये मसाइल हैं और मैं दो चूड़ियां ही बना लेती। दिल में अंदर से कई कई ख्याल आते हैं, है ना, हम भी घूमने चले जाते, किसी क्रूज पे निकलते, कई लोग अब तक जा चुके, मैं तो कुछ भी नहीं पाया यहाँ पे आकर ना। तो फिर क्या करता है इंसान, अल्लाह के रास्ते में देने से हाथ रोक लेता है, या तो देता ही नहीं, ऐसे ख्यालात को रोक देते हैं, या क्या होता है दे तो दिए पैसे लेकिन फिर अंदर से शैतान जो चौके लगाता है ना, जो चोटे लगाता है, तो इत्मीनान की बजाय एक बेचैनी सी होती है कि दाखला ले तो लिया है क्लास में पर बड़ा मुश्किल है, अब देखे घर मसरूफियात, और इन दिनों कुछ डॉलर ही कमा लेती, कुछ जॉब ही कर लेती, अब इतने दिन तक फीस उल्टी देनी पड़ेगी, है ना, कुछ कमाने की बजाय फीस उल्टी देनी पड़ेगी। और अभी फिर देखेंगे अगला कोर्स जब शुरू होगा फिर हम दाखला लेंगे, अभी अभी क्या जरूरत है जाने की, तो कल किसने देखी है, मोमिन क्या करता है। अब वो सिद्दीक रजी अल्लाह का क्या मामला रहा, फौरन उसी वक्त, और नेकी का हुस्न ये है कि उसको फौरन कबूल किया जाए उसी वक्त फौरन, और काश के हमें भी ये सकीनत मिल जाए। और सकीनत मिलती है ईमान और इस्तकामत के नतीजे में, पहले ईमान इस्तकामत फिर जम जाएं आप जंप करें, आप उठें और आप निकलें, फिर अल्लाह सकीनत नाजिल करता है। और हमारे कमजोर ईमानों का हाल ये, हम कहते हैं कि पहले अल्लाह सकीनत नाजिल करे ना हम पे, फिर हम चलेंगे, फिर हम निकलेंगे, फिर हम मुश्किलात का मुकाबला करेंगे, फिर हम सर देंगे, फिर हम दिल देंगे। और अल्लाह की सुन्नत क्या है, पहले दिल दो, पहले सर दो, पहले जान दो, पहले माल दो, अपने औकात दो। पूरी बात का निचोड़ क्या है कि सुपुर्दगी, हवालगी, असलम असलम तुल रब्बिल आलमीन की कैफियत पैदा करो। फानजल सकीनत अलैहिम व असाबहुम फतहन करीबा व मगानिमा कसीरतन, और बहुत सी गनीमतें और वो बहुत सा माल। आपने पहले भी ये बात पढ़ी कि मगानिम जो है ये मगनम इसका वाहिद है, मगानिम जमा है, और ये वो माल है जो जिहाद के नतीजे में जो है वो मुसलमानों के हाथ आता है, तो खैबर की फतह की तरफ इशारा है, क्योंकि खैबर की फतह के नतीजे में बहुत सा अमवाले गनीमत मिला, तो वह मगानिमा कसीरतन, और वो बहुत सा इनाम अल्लाह ताला ने इनके लिए जो था वो रख दिया, या खुजूनहा कि वो हासिल करेंगे इसको। वकान अल्लाहु अजीजन हकीमा, और है अल्लाह जबरदस्त हिकमत वाला। तो क्या बात कही जा रही है कि दरअसल ये अल्लाह की जात है कि अल्लाह जबरदस्त भी है और हिकमत वाला है। तो इसके मानी ये हैं कि आप जरा गौर तो करें कि अल्लाह की हिकमत, कि अल्लाह उमरे पे क्यों ले गया, एन मक्का के बतन में, बतन पेट को कहते हैं ना, और सुलह हुदैबिया एन मक्का का बीच बनता है ना, तो वहां पे, और वहां से हरम का इलाका भी शुरू हो जाता है, तो वहां पे अल्लाह ताला जो है प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को जो है वो और आपके साथियों को उमरे के लिए ले गया। तो क्या था, ये अल्लाह की हिकमत थी, अभी उमरे का वक्त नहीं हुआ था, बल्कि क्या था आपका, आपके ऊपर जो ईमान लाने वाले थे उन सबका जो है वो इम्तहान था, और मुनाफिकीन का, क्योंकि आजमाइशें जो हैं वो खरे और खोटे की जो है वो परख करती हैं। एक तो ये था अल्लाह का फैसला, दूसरा जो है इसके मानी क्या है कि ये तो हो गई ना कि अल्लाह हिकमत वाला है, अजीजन के मानी क्या है, अगर अल्लाह चाहता तो ऐन दुश्मन के मरकज में ऐसा हो सकता था ना कि वहां के लोग जो थे वो मुसलमानों पर हमला कर देते, ऐसा भी हो सकता था, लेकिन अल्लाह ताला ने उनके हाथ जो थे वो रोक लिए। तो अल्लाह ताला अपनी सिफात का हवाला दे रहा है कि वो अल्लाह जिसने दुश्मन को रोक दिया, वो अल्लाह जिसने जो है तुम्हें, ठीक है कि तुम इस वक्त उमरा नहीं कर सके, लेकिन अल्लाह ताला ने तुम्हें जो है इसके नतीजे में क्या हुआ कि जब काफरों से मुसलमानों की जो है वो उनसे एक एग्रीमेंट हो गया, मुआहदा हो गया, उसके नतीजे में क्या था, मुसलमानों को ये फिक्र नहीं थी कि अगर हम इर्द गिर्द चढ़ाई करेंगे या इर्द गिर्द के लोग जो तंग करते हैं और जंग की धमकी देते रहते हैं, जैसे खैबर के लोग बहुत गुस्से में थे, हुय बिन अख्तब अपने लीडर के कत्ल होने के बाद बहुत गुस्से में थे, और आए दिन उनकी तरफ से ये इत्तला मिलती थी कि वो हमले की तैयारियां कर रहे हैं, आने वाले हैं, تو اب رسول اللہ صلی اللہ علیہ وسلم اپنے ساتھیوں کو لے کر ان کے اوپر پہنچے اور پھر ان کو اسلام کی دعوت دی. جب انہوں نے قبول نہ کی تو پھر اس کو جو ہے وہ فتح کر لیا. تو اگر صلح حدیبیہ نہ ہوئی ہوتی تو آپ کیسے جاتے؟ اور یہ ڈر بھی تھا کہ مکہ والے ان کا ساتھ دیتے, کیونکہ وہ آپس میں ایک دوسرے کے ساتھ ہی تھے نا. تو ایک بازو جو تھا وہ خاموش بیٹھا ہوا تھا ایگریمنٹ کے نتیجے میں, اور اب خیبر والے جو تھے وہ کچھ بھی نہیں کر سکتے تھے. تو کیا ہے کہ اللہ غالب ہے, اس کے تمام وعدے پورے ہوں گے. ظاہری طور پر حالات جو تھے وہ صلح حدیبیہ کے بعد مسلمانوں کے حق میں نظر نہیں آتے تھے, لیکن اللہ تعالیٰ کہتے ہیں کہ میں جو چاہوں جیسے چاہوں میں کرتا چلا جاؤں. پھر اس کے بعد جو ہے اللہ تعالیٰ آیت نمبر 20 میں کیا کہتے ہیں, وعدکم اللہ مغانم کثیرتن, بار بار یہ بات بتائی جا رہی ہے کہ وعدہ کیا تم سے اللہ نے غنیمتوں کا. تو اللہ تعالیٰ نے تم سے غنیمتوں کا وعدہ کیا, اور غنیمتیں بھی کیسی, کثیرتن, بہت سی غنیمتوں کا اللہ تعالیٰ نے تم سے وعدہ کیا. تاخذونھا, تم حاصل کرو گے ان کو. تو اب یہاں پر جو ہے اللہ تعالیٰ ایک اور خوشخبری جو ہے مسلمانوں کو دے رہے ہیں کہ اس نے تم سے اور بھی بہت سی غنیمتوں کا وعدہ کیا ہے جنہیں تم حاصل کرو گے. تو یہاں کون سی غنیمتیں مراد ہیں؟ اس سے مراد ہے فتح مکہ, اس سے مراد ہے حنین کے اموال. غزوہ حنین میں بہت سا مال مسلمانوں کے ہاتھ آیا تھا. پھر اس کے علاوہ صلح حدیبیہ کے بعد وہ کثیر مقدار میں تمام اموال غنیمت جو پے در پے فتوحات کے نتیجے میں مسلمانوں کو حاصل ہوئے. تو یہاں پہ یہ بات بتائی جا رہی ہے کہ اللہ تعالیٰ نے جو ہے اور بھی بہت سی غنیمتوں کا وعدہ کیا ہے. تو اس سے مراد وہ غنیمتیں بھی ہیں جو صلح حدیبیہ کے نتیجے میں ملی, جیسے خیبر کی بھی ہے, اس کے علاوہ حنین کی ہے, اور اس کے علاوہ خود فتح مکہ ہے نا. فتح مکہ میں بھی کیا تھا کہ کافر جو تھے اللہ نے ان کے ہاتھ روک دیے اور وہ اٹھے نہیں, مقابلہ نہیں کیا رسول اللہ کا, ایک دھاک بیٹھ گئی تھی پورے عرب پر مسلمانوں کی. تو یہ ہے کہ اللہ تم سے بکثرت اموال غنیمت کا وعدہ کرتا ہے, تاخذونھا, جنہیں تم حاصل کرو گے. تو پے در پے فتوحات. پھر اس کے بعد رسول اللہ کی زندگی, پھر بعد میں آپ ابو بکر صدیق رضی اللہ عنہ کا دور, حضرت عمر رضی اللہ عنہ کا دور, تو فتوحات کا دور کہلاتا ہے. اور پھر آگے آپ مزید اس کو لیتے جائیں خلفائے راشدین تک. فَعَجَّلَ لَكُمْ, اس کے معنی کیا ہے؟ سو اس نے جلدی کی تمہارے لیے, حاضر ہی اس کی, کہ فوری طور پر یہ فتح اس نے تمہیں عطا کر دی. تو یہ کون سی فتح ہے؟ یہ صلح حدیبیہ کی فتح ہے کہ جلدی سے اللہ نے تمہیں صلح حدیبیہ دے دی. اور اگر صلح حدیبیہ نہ ہوتی, خالی عمرہ ہوتا, تو یہ حالات تو پیدا نہیں ہو سکتے تھے نا. تو جو اللہ کے فیصلے ہیں وہ فیصلے حکیمانہ ہیں, محکم ہیں. تو اللہ نے جلدی تمہیں صلح حدیبیہ کی فتح دے دی. اسی فتح کو جو ہے سورت فتح کے پہلی آیت میں کیا کہا, اِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُبِينًا. اور اس سورت میں مختلف انداز میں اللہ تعالیٰ اس کا ذکر کر رہے ہیں, کبھی فتح مبینہ کہہ کے, کبھی مغانمہ کثیرہ کہہ کے, کبھی فَأَنزَلَ السَّكِينَةَ عَلَيْهِمْ, جو ہے اس کی خوشخبری دے کر, اور کبھی اللہ تعالیٰ جو ہیں یہ بات کہتے ہیں کہ اللہ تعالیٰ جب دیتا ہے اور کسی کو دینے کے لیے آتا ہے تو کیا, وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ, لیکن اس کی شرط کیا ہے؟ ایمان, بیع, اور اس کے بعد جو ہے اتباع, اور اس کے بعد جو ہے کیا, اِن تُطِيعُوا يُؤْتِكُمُ اللَّهُ أَجْرًا حَسَنًا, اور اس کے بعد کیا ہے, اِذْ يُبَايِعُونَكَ تَحْتَ الشَّجَرَةِ تو رضی اللہ. تو آپ دیکھ لیں کہ یہ ساری خوشخبریاں کب ملی ہیں, مسلمانوں کے ایمان لانے کے بعد اور کوشش کرنے کے بعد اور اللہ کے رسول کا ساتھ دینے کے بعد. تو جلدی تمہیں یہ فتح دے دی صلح حدیبیہ کی. وَقَفَّ أَيْدِيَ النَّاسِ عَنْكُمْ, اور روک دیے لوگوں کے ہاتھ تم سے, ایدی ہے نا. تو آپ یاد رکھیں کہ اس سے مراد کیا ہے, اس کے معنی یہ ہیں کہ اللہ تعالیٰ نے کفار قریش کو یہ ہمت ہی نہ دی کہ حدیبیہ کے مقام پر وہ مسلمانوں سے لڑ جاتے, حالانکہ ظاہری طور پر کفار مسلمانوں کی نسبت زیادہ اچھے حالات میں تھے. جنگی نقطۂ نظر سے بھی کافروں کا پلہ زیادہ بھاری نظر آ رہا تھا، مسلمانوں کا پلہ تو کمزور تھا نا، لیکن آپ غور تو کریں کہ پھر بھی اللہ تعالیٰ نے جو ہے وہ کیا کیا، فَكَفَّ أَيْدِيَ النَّاسِ عَنْكُمْ، اور لوگوں کے ہاتھ تمہارے خلاف اٹھنے سے روک دیے۔ تو یہاں پہ اللہ تعالیٰ یہ بتا رہے ہیں ایسے نہیں وہ رکے، ہم نے ان کو روکا۔ تو صلح حدیبیہ ہی فتح مکہ کا پیش خیمہ بن گئی، یہ ہے اصل بات، یہ ہے اصل بات۔ اور پھر آپ ایک اور بات جو ہے اس پر بھی آپ غور کریں کہ ایک طرف یہ کہا جاتا ہے کہ اس سے مراد ہے کہ صلح حدیبیہ کے موقع پر اہل مکہ جو تھے وہ جنگ کرنے کے لیے نہیں آئے نا، بس قدرت نے ان کو روک دیا، جیسے غزوہ احزاب میں بھی وہ بھاگے ایک مہینے کے بعد، ایسی آندھی آئی کہ بس وہ بھاگے۔ دوسری رائے یہ ہے کہ غزوہ خیبر میں بھی یہودی جو تھے وہ آئے نہیں، جنگ نہیں کی انہوں نے، جیسے بہت سے قلعے فتح ہو گئے تو جنگ نہیں کی انہوں نے، بلکہ ان کے ہاتھ بھی اللہ نے روک دیے، حالانکہ وہ لوگ بھی بہادر تھے۔ تو اہل قریش بھی بہادر تھے اور دوسری طرف جو ہے وہ لوگ بھی بہادر تھے، لیکن اللہ نے ان کے ہاتھ روک دیے۔ تو اللہ ہی جو ہے وہ دوسروں کے دلوں پہ مسلمانوں کا روب ڈال دیتا ہے، ولی تکون آیتن للمومنین، تاکہ یہ مومنوں کے لیے ایک نشانی بن جائے۔ نشانی سے مراد کیا ہے؟ کہ جو اللہ اور اللہ کے رسول کی اطاعت میں کھڑا ہو جاتا ہے، ثابت قدم رہتا ہے، اللہ کے بھروسے پر اللہ کی حمایت کرتا ہے، اللہ کے رسول کا ساتھ دیتا ہے، تو پھر اللہ اسے کس طرح سے اپنی مدد سے نوازتا ہے۔ معنی کیا ہے؟ کہ خیبر کی بھی نقد نقد جو غنیمت کی دولت تھی اللہ نے مسلمانوں کو دی، تو دراصل یہ معاہدہ حدیبیہ کے نتیجے میں ان کو ملی۔ تو یہ دلیل ہے کہ مستقبل میں اسلام جو ہے وہ بہت برائٹ ہے، اسلام مسلمانوں کے لیے جو ہے وہ کیا پشین گوئی کر رہا ہے کہ فیوچر برائٹ ہے، مستقبل جو ہے وہ بڑا روشن ہے۔ تو یہ ہے اصل بات، وَلِتَكُونَ آیَةً لِّلْمُؤْمِنِينَ وَيَهْدِيَكُمْ صِرَاطًا مُّسْتَقِيمًا، اور ہدایت دے تم کو راستے سیدھے کی۔ تو اس سے مراد کیا ہے؟ اس کے معنی یہ ہیں کہ صراطم مستقیمہ کی طرف ہدایت دینا سے مراد تکمیل دین کی نعمت سے سرفراز کرنا، کہ وہ اپنے بندوں کے لیے ہدایت کے لیے صراط مستقیم کو کھول کر رکھ دے گا۔ اور صراط مستقیم کیا ہے؟ اس کی اصل نشانی زمین پر کیا ہے؟ خانہ کعبہ۔ تو اللہ تعالیٰ خانہ کعبہ کو کافروں کے تسلط سے آزاد کر دے گا۔ پھر آپ اس میں یہ بات بھی یاد رکھیں کہ صلح حدیبیہ کے موقع پر جب مسلمانوں اور کافروں میں معاہدہ ہو چکا تھا، تو ہوا کیا کہ معاہدہ ہونے کے بعد ابھی صلح کو 1.5 سال ہوا تھا کہ بنو خزاعہ اور بنی بکر کی آپس میں لڑائی ہو گئی، جس میں قریش نے کھلم کھلا بنو بکر کی مدد کی، اور جب بنو خزاعہ نے حرم میں پناہ لی تو انہیں وہاں بھی نہ چھوڑا، اور بنو خزاعہ کے 40 جو گھوڑے پر سوار شتر سوار فریاد کے لیے مدینہ پہنچے، کیونکہ وہ رسول اللہ کے ساتھی تھے، تو آپ کو قریش کی اس بدعہدی پر بڑا جو ہے وہ سخت صدمہ ہوا۔ صلح کی روح سے کیا ہو سکتا تھا کہ بنو خزاعہ مسلمانوں کے اور بنو بکر قریش کے حلیف بن گئے تھے، اب اگر کافر مسلمانوں پر حملہ نہیں کریں گے تو آپس میں پھر حلیفوں پر بھی حملہ نہیں کرنا تھا، لیکن کافروں نے کیا کیا؟ مسلمانوں کے حلیف پر جو ہے بنو خزاعہ پر جو ہے وہ حملہ کیا۔ تو اب پھر آپ نے قریش کے لیے 3 شرطیں پیش کی۔ آپ نے اس موقع پر جب انہوں نے بدعہدی کی تو آپ نے کیا کہا؟ نمبر 1، بنو خزاعہ کے مقتولین کا خون بہا دیا جائے، بدعہدی ہوئی ہے نا تو خون بہا دیا جائے۔ نمبر 2 آپ نے کہا کہ قریش بنو بکر کی حمایت سے دستبردار ہو جائے، آئندہ اعلان کر دیں گے ٹھیک ہے اب جو غلطی ہوگی آئندہ نہیں کریں گے۔ تیسری بات آپ نے کہا کہ یہ اعلان کر دو کہ حدیبیہ کا معاہدہ اب ختم ہے، کہا ہے کہ جنگ نہیں کریں گے تو ٹھیک ہے پھر معاہدہ ختم کر دیتے ہیں۔ کہتے ہیں کہ جب آپ نے یہ شرائط پیش کی تو ان کا ایک نوجوان طبقہ تھا، ان کے لوگوں میں سے جو نوجوان تھے نا وہ اٹھ کر کھڑے ہوئے، ان میں سے ایک شخص نے فرت بن عمر، فا را توئے فیرے توئے جو ہے، یعنی فرت بن عمر نے قریش کی طرف سے اعلان کیا کہ صرف تیسری شرط منظور ہے۔ تیسری کیا تھی؟ معاہدہ منسوخ کیا جاتا ہے۔ اب کیا ہوا کہ یہ تو چلے گئے، جو پھر اس کے بعد ان کا جب جوش ٹھنڈا ہوا اور دوبارہ پھر انہوں نے ابو سفیان کو معاہدے کی تجدید کے لیے بھیجا، اور اس نے جو ہے کیا کیا کہ مدینہ پہنچ کر رسول اللہ سے معاہدے کی تجدید کی، ابو سفیان نے درخواست کی، پھر آپ نے کوئی جواب نہ دیا، پھر وہ ابو بکر کے پاس گیا، پھر وہ حضرت عمر کے پاس گیا، حتیٰ کہ حضرت فاطمہ تک سے سفارش کی رضی اللہ عنہم، سب نے یہ جواب دیا، تو اس نے خود ہی مسجد نبوی میں کھڑے ہو کر یک طرفہ اعلان کیا کہ میں نے معاہدہ حدیبیہ کی تجدید کر دی. رسول اللہ تو بس خاموش رہے کیونکہ وہ اعلان کر چکے تھے. تو قریش کی یہ بدعہدی جو تھی کہ انہوں نے جو ہے وہ مسلمانوں کے حلیف بنو خزا پر بھی جو ہے وہ حملہ کیا اور انہوں نے بنی بکر کا جو تھا وہ ساتھ دیا، تو اس کے نتیجے میں صلح حدیبیہ کا معاہدہ ختم ہو گیا. اب پھر انہوں نے چاہا کہ معاہدہ دوبارہ جو ہے اس کو جوڑ دیا جائے، تجدید کی جائے، تو رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی تجدید نہ کی. تو اس سے کیا بات پتہ چلتی ہے کہ اب کفر جو ہے وہ سرنگوں کر چکا ہے، ذلیل ہو چکا ہے، اور مسلمان جو ہیں ایک قوت اور طاقت بن چکے ہیں. تو یہاں پہ بھی یہی بات بتائی جا رہی ہے وَيَهْدِيَكُمْ صِرَاطًا مُسْتَقِيمًا کہ اسلام پر عمل کرنے کے نتیجے میں اللہ تعالیٰ نے مسلمانوں کی کو ایک دھاک دی، ایک قوت دی، اور پھر یہ کہ اللہ تعالیٰ بندوں کی ہدایت کے لیے صراط مستقیم کے راستوں میں ترقی دیتا چلا جائے گا، اور مستقبل قریب میں مسلمان مکہ تک بھی پہنچ جائیں گے. وَأُخْرَى لَمْ تَقْدِرُوا عَلَيْهَا اور دوسری وہ جن کی تم قدرت نہیں رکھتے. کیا فرمایا کہ اب مزید بھی ایسی فتوحات ہیں کہ ابھی جن تک جو ہے تم قادر نہیں ہوئے، جن تک تم جو ہے وہ پہنچے نہیں ہو. تو اس سے کیا مراد ہے؟ کہتے ہیں کہ ایک رائے یہ ہے کہ زیادہ گمان یہ لگتا ہے کہ اس سے مراد فتح مکہ ہے، کہ کیونکہ ابھی تک فتح مکہ قابو میں نہیں آیا تھا نا. تو اللہ تعالیٰ کیا کہتے ہیں؟ لم تقدروا علیہا قد احاط اللہ بہا، بے شک اللہ نے احاطہ کر لیا ہے ان کا. تو احاطہ کر لینا اس سے مراد کیا ہے؟ کہ اللہ نے ان کا جو ہے وہ احاطہ کر لیا. نمبر ایک اس کے معنی یہ ہے کہ میدان حدیبیہ میں اللہ تعالیٰ نے کافروں کا احاطہ کر لیا تھا، اس لیے جو ہے وہ کافر جو تھے مسلمانوں سے بھیڑے نہیں. اور دوسرے مزید اس کے معنی کیا ہیں کہ کیسے اللہ تعالیٰ نے جو ہے ان کا احاطہ کر لیا؟ تو مفسرین یہ کہتے ہیں کہ یہاں پر یہ احاطہ لفظ جو ہے علیما کے معنی میں ہے. کس معنی میں ہے؟ علیما کے معنی میں. اور پھر اس سے مراد کیا ہے؟ اس کے معنی یہ ہیں کہ اللہ کو معلوم ہے کہ وہ علاقے بھی تم فتح کر لو گے، کوئی شک نہیں ہے اس بات پر کہ فتح مکہ بھی ہوگی اور بہت سے علاقے جو ہیں وہ سارے جو ہیں وہ مفتوحہ علاقے بن جائیں گے. تو فتح مکہ کی طرف بھی اشارہ ہے اور دیگر فتوحات جو ہیں ان کی طرف اشارہ ہے، کیونکہ اللہ تعالیٰ نے چار دیواری کی طرح ان علاقوں کو اپنے قبضے میں لے لیا ہے. تو اب فتوحات کا دائرہ بہت وسیع ہے جسے عام آنکھ دیکھ نہیں سکتی. وَكَانَ اللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرًا اور ہے اللہ ہر چیز پر قدرت رکھنے والا. بعض اوقات آپ دیکھیں کہ آپ کسی کی مدد کرتی ہیں، آپ کسی کو نیکی کا ایک پیغام دیتی ہیں، اللہ کے دین کی بات اس تک پہنچاتی ہیں، اور آپ کو یہ نہیں پتا ہوتا کہ یہ چھوٹی سی میری نیکی جو ہے اتنی قبول ہوگی کہ اتنی دور تک جائے گی. پھر کبھی کچھ سالوں بعد آپ کو پتا چلتا ہے کہ جس تک آپ نے دعوت پہنچائی تھی اور اس میں بہت تبدیلی آئی، اور اس کی زندگی میں، اس کے گھر والوں میں، اور اس کے ذریعے مزید بہت سے چراغ جو ہے وہ روشن ہوئے، تو آپ بڑی خوش ہوتی ہیں اور بڑی حیران بھی ہوتی ہیں. رات کو جو ہے ایک پاکستان سے فون آیا، میں بیٹھی پڑ رہی تھی، رات کے 12 بج چکے تھے تقریباً، اور بس اس کو ایسے ہی پتا چلا اور انہوں نے فون کیا، اور طالب علمی کے زمانے میں ہماری آپس میں بات چیت ہوتی تھی اور وہ پڑھ سیکھتی تھی قرآن دین جو بھی، تو کہتی ہیں کہ علم تو بہت تھا، انہوں نے عربی بھی میرا خیال ماسٹر کیا تھا، لیکن کہتی ہیں کہ جیسے دین کی پریکٹس اور کہ ہم کیسے مل کر کام کریں جب سیکھی آپ کے ذریعے یا نیک اور نیک لوگوں کے ذریعے، تو کہتی ہیں کہ اب تک کی زندگی میں اس کے جو اثرات ہیں، تو بڑا دل چاہتا ہے کہ آج میں بہت سی باتیں کروں آپ سے کہ کیا کیا سیکھا اور کیسے کیسے یہاں تک پہنچی. دو بچے حفظ کر چکے ہیں، تیسرا حفظ کر رہا ہے، اور کہتی ہیں تیسرے کی تلاوت اتنی خوبصورت ہے، اتنی خوبصورت ہے کہ آپ سنیں تو، آپ جب بھی پاکستان آئیں گی تو اپنے تیسرے بیٹے کی کہہ رہی ہیں تلاوت آپ کو سنانی ہے نا. तो बाज़ औक़ात आप बातें करते हैं कभी हिफ्ज़ की, कभी कुरान पर अमल करने की, कभी इल्म की, कभी अल्लाह के लिए हमें अपनी नियतों को खालिस करना चाहिए, फिर आपको याद भी नहीं रहती बात, और आपके साथ भी जिंदगी में ऐसे बहुत से मौके जो हैं वो पेश आते होंगे। और या फिर आप ये दुआ करें मसलन कि अल्लाह ताला मुझे मेरी कोशिशों को कबूल कर ले, और अल्लाह दुनिया में ऐसी कबूलियत देता है कि दुनिया में नजर आने लगता है, या फिर आप ये दुआ करती हैं कि अल्लाह ताला मेरी कोशिशों में इखलास दे दे, या आप कहती हैं कि अल्लाह ताला बस मुझे नहीं पता तेरी दुनिया इतनी खूबसूरत है, और मैं अक्सर ये दुआ करती हूँ कि तेरी दुनिया इतनी खूबसूरत है कि उसमें दिल लगता है ना, वाकई दिल खिंचता है, तो अल्लाह ताला बस मुझे नहीं पता मेरे माथे के बालों से पकड़ पकड़ कर तू मुझे सिराते मुस्तकीम पे चला। मैं बहुत सालों से छोटी सी थी, और मैं जब मुझे पता चला कि बीबी जो हाजरा थी वो हरम में जब अल्लाह ताला के प्यारे रसूल हजरत इब्राहिम अलैहिस्सलाम ने उनको छोड़ दिया था एक रेगिस्तान में छोटे से बच्चे के साथ खजूरों और पानी देकर, और फिर उनका ऐसा ईमान और तवक्कल और ऐसी उन पर सकीनत कि ठीक है अल्लाह मुझे जाया नहीं करेगा, मैं अकेली भी हूं तो अल्लाह मुझे जाया नहीं करेगा, तो ये चीज ने मुझ पर बहुत ज्यादा मेरी जिंदगी में इस पर असर डाला है हर मामले में, कि मैं वाकई मैं क्या मुखलिस हूं, क्या मेरे अंदर इखलास है, अगर मेरे अंदर इखलास है तो मेरा अल्लाह मुझे जाया नहीं करेगा, मुझे तनहा नहीं छोड़ेगा, मुझे कोई परवाह नहीं है, किसी चीज की कोई परवाह नहीं है, अल्लाह मेरी जरूरतें मादी भी रूहानी हर तरह की मेरा कफील अल्लाह है ना, तवक्कल तो अल्लाह कह दें, अनीबू अल्लाह, या हज़रत इब्राहिम अलैहिस्सलाम का कहना कि मैं अल्लाह की तरफ जाता हूँ, या दीनी कि वो मुझे रहनुमाई करेगा, या साहबे कहफ़ का कहना, बेशुमार ऐसी आपको मिसालें मिलेंगी ना। तो वाकई अल्हम्दुलिल्लाह अल्लाह की तौफीक से फिर क्या होता है कि आपको सोबते सवाले मिलती है, हर जगह ऐसे हालात पैदा हो जाते हैं कि ऐसे लगता है कि वो महफिल सजाई ही आपके लिए गई थी, वो सेंटर आप ही के लिए लिया गया था, और आप बैठकर फिर उसमें अल्लाह ताला के लिए तौहीद के और आखिरत के राग गाने लगते हैं, लोरियां देने लगते हैं, आयात सुनाने लगते हैं। असल बात क्या है, इखलास, और फिर अपने आप को अल्लाह के रास्ते में पेश कर देना, ये बात बहुत अहम है, सुपुर्दगी का अमल जो है ना। और आपकी बात, आप कभी मायूस ना हो इस बात पर कि मैं कुछ भी नहीं कर सकती, मेरे हालात ऐसे हैं, मैं बोल नहीं सकती, मैं तकरीर नहीं कर सकती, मैं लिख नहीं सकती, बस आप उठें और शुरू कर दें, हो सकता है कल आप बेहतरीन एक राइटर बन जाएं, हो सकता है कल आप बेहतरीन एक स्पीकर बन जाएं, हो सकता है बेहतरीन कल आप एक दाई बन जाएं, हो सकता है आपकी नेकी के असरात जो हैं कोई एक नेकी वो कई नेकियों का की बुनियाद बन जाए, और दुनिया में जो शोहदाल नास की जिम्मेदारी है उसमें आपका नाम भी हो, उसमें मेरा नाम भी हो। तो रब्बिश राहली सदरी की दुआ पढ़ना, और फिर ये कि अल्लाह ताला मुझसे कोई ऐसा काम ले ले कि यनफाउन नास, इंसानियत को फायदा दे, बार बार ये दुआ करें, बार बार अपने आप से अपने आप को जो है वो खालिस करें, और बार बार अल्लाह से दुआ करें कि अल्लाह ताला मैं अपने लिए नहीं, मैं तेरे लिए और दुनिया के लिए जीना चाहती हूं, क्योंकि अपने लिए तो सभी जीते हैं लेकिन अल्लाह के लिए और अल्लाह की रजा के लिए और पूरी दुनिया अवामुन नास के लिए कोई कोई जीता है, कोई कोई दिल है जो धड़कता है, और ये सहाबा का था और ये सहाबियात का था, और अल्लाह ताला तू हमें भी उनमें शामिल कर ले। हमारी मिसाल तो उनके पांव की मट्टी के बराबर भी नहीं है, हम तो रेत का एक जर्रा भी नहीं है, पानी का एक कतरा भी नहीं है, घोंसले का एक तिनका भी नहीं है, कुछ भी नहीं है हमारी हैसियत, और लेकिन अल्लाह को याद रखिएगा क्वांटिटी नहीं चाहिए, क्वालिटी चाहिए। और मैं सोचती हूं कि सहाबा की नियतों में और उनके अमाल में इतना इखलास था कि बस चल पड़े रसूल अल्लाह के साथ, कुछ भी बात नहीं है, और आप देखें कि दुनिया ही में ही अनामात का एक सिलसिला है, फतुहात का एक सिलसिला है, दुनिया ही में इनाम मिल रहा है उनके ईमान का, और आखिरत तो फिर कैसी है कि अल्लाह ताला उनसे राजी हो गया, फिर इससे बड़ा सर्टिफिकेट क्या हो सकता है, इससे ज्यादा इनामात क्या हो सकते हैं। وَكَانَ اللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرًا, और है अल्लाह हर चीज पर कुदरत रखने वाला। फिर आप देखिए कि आयत नंबर 22 से लेकर 26 तक क्या है कि कुरैश के बारे में मुसलमानों को इत्मीनान दिलाया जा रहा है कि अगर कुरैश जो है उस मौके पर जंग करते तो उनका अपना नुकसान होता, मुसलमानों का कुछ भी नुकसान ना होता। फरमाया वलौ قَاتَلَكُمُ الَّذِينَ, और अगर वो लड़ते तुमसे वो लोग जो कफारू जो काफिर हैं, ये कौन है, अहले मक्का, لَوَلَّوُا الْأَدْبَارَ, तो फेर लेते पीठें, तो वो दुम दबा कर भागते, दुबुर की जमा है अदबार, ثُمَّ لَا يَجِدُونَ وَلِيًّا, फिर ना पाते कोई दोस्त, कि अगर कुफार जो हैं वो क्या करते कि वो मुसलमानों से लड़ते, मुसलमानों पर हमला करते, तो यकीनन पीठ फेरते और कोई हामी और मददगार ना पाते। यहाँ पे अब सुलह हुदैबिया की जो बात है वहां का जिक्र हो रहा है कि हुदैबिया में अल्लाह ताला ने काफिरों को जंग से रोक दिया और वहां तो वैसे तो मुसलमानों की शिकस्त खाने का इम्कान था, लेकिन मजीद मसलियत क्या बताई जा रही है कि अगर काफिर जो है जंग करते, अगर अल्लाह उनको ना रोकता और जंग होने देता तो भी यकीनन कुफार को शिकस्त होती, मक्का उसी वक्त फतह हो जाता। ला यजदूना वलीयन वला नसीरा, फिर ना पाते कोई दोस्त और ना ही कोई मददगार। सुन्नत अल्लाह, आदत है अल्लाह की, सुन्नत है अल्लाह की। अल्लती कद खलत मिन कबल, जो गुजर चुकी है पहले। तो ये है अल्लाह की सुन्नत, ये है अल्लाह का तरीका जो पहले से चला आ रहा है। वलन तजिद अल सुन्नत इल्लाही तब्दीला, और तुम हरगिज अल्लाह की सुन्नत में, अल्लाह की आदत में कोई तब्दीली ना पाओगे। तो अल्लाह की सुन्नत क्या है कि जो काफिर अल्लाह के रसूल से लड़ते हैं, ईमान लाने वालों से लड़ते हैं, अल्लाह उनको जलील और ख्वार करता है और अपने रसूल की मदद करता है। तुम अल्लाह की सुन्नत में कभी भी तब्दीली ना पाओगे। कि हमेशा होता फिर क्या है, अल्लाह का रसूल जो है उसको फतह होती है, कभी अल्लाह और उस पर अजाब भेज देता है, कभी वैसे ही यानी इनकार करने वालों पर अजाब भेजता है और ईमान लाने वालों को बचा कर ले जाता है। वहुवल्लज़ी कफ़ा अय्दियहुम अन्कुम, और वही है जिसने रोक दिए इनके हाथ तुमसे। अब फिर क्या बात की जा रही है कि वही है जिसने मक्का की वादी में उनके हाथ तुमसे, व अय्दियकुम अन्हुम, और तुम्हारे हाथ उनसे। तो ना तुमने हाथ उठाए और ना उन्होंने हाथ उठाए। अब आपको ये बात भी याद होगी कि कैसे अल्लाह ताला ने हाथ जो थे वो रोके थे, कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास जो थी ये खबर भी आई थी जब आप हुदैबिया में थे और आपके साथ सहाबा थे, कि काफरों ने 80 आदमियों को हथियारों को देकर भेजा है इस नियत से कि मौका मिले तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को धोखे से कत्ल कर दे और सहाबा के, मतलब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और सहाबा के खिलाफ वो कार्रवाई करें, तो धोखे से उनको भेजा है। और ये मुसल्ला जत्था जो था जबले तनईम की तरफ से हुदैबिया में आया, और लेकिन मुसलमानों को पता चल गया तो मुसलमानों ने हिम्मत करके इन तमाम आदमियों को गिरफ्तार किया, रसूल अल्लाह की खिदमत में पेश किया। इनका जुर्म तो शदीद था और इनको जो भी सजा दी जाती सही होती, लेकिन इसमें खतरा यही था कि फिर जंग नागुजीर हो जाती। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम चूंकि जंग की बजाय अमन चाहते थे, फिर आपने जो है वो सबको माफ कर दिया। ये सही मुस्लिम की रवायत है। और इसी तरह जो है फिर इससे क्या बात पता चलती है कि अल्लाह ताला ये बात बताना चाहते हैं कि ये मेरा एहसान है कि मैंने जो है आपस में जंग नहीं होने दी। फिर आपको वो भी पता है कि खालिद बिन वलीद जो उस वक्त कुफार की तरफ से थे, है ना, अभी मुसलमान नहीं हुए हुए थे, तो वो जो हैं वो भी आते हैं सवार होकर। और फिर जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पता चलता है कि एक दस्ता आ रहा है तो आप रुख ही बदल लेते हैं, मुश्किल सफर करके आप आगे बढ़ते चले जाते हैं। तो ये है कि अल्लाह ताला ने जो इंतहाई दो जज्बात थे, उन जंगी जो जज्बात पैदा हो रहे थे उसको अल्लाह ताला ने जो है रोका, और मुसलमानों को के हाथ भी अल्लाह ताला ने उठने से रोके और फिर काफरों के हाथ भी अल्लाह ताला ने उठने से जो थे वो रोक दिए। कहां पे रोके थे? बतनी मक्का था, मक्का के बतन में। और बतन जो है वाहिद है, बुतून जमा है, मुराद है मक्का, मक्का मक्का का वो इलाका जो कि बिल्कुल दरमियान में है। बतन जैसे पेट दरमियान के लिए आता है ना, तो मुराद क्या है? हुदैबिया, हुदैबिया जो है वो बिल्कुल दरमियान है। तो बिबत ने मक्का था कि मक्का की वादी में, मक्का के पेट में, दरमियान में, निम्बाद अन अजफराकुम अलैहिम, हालांकि वो उन पर तुम्हें गलबा अता कर चुका था। तो अजफरा जो है इसका रूट क्या है? जोएफारा, और फतह के लिए आता है। नाखून को क्या कहते हैं? नाखून को भी जुफर कहते हैं ना। और अच्छा, तो आप ऐसे कह रहे हैं जैसे पहली दफा बताया, पहले भी आपको बताया कि नाखून के लिए को जुफर कहा जाता है। तो असल में नाखून को जुफर कहते हैं और फतह को भी जफर कहते हैं ना। तो आपस में मुनासिबत क्या है कि जो है वो नाखून जो है, जैसे नाखून का लफ्ज इस्तेमाल किया जाता है कैसे कि जैसे किसी ने जो है वो अपने पंजे गाड़ दिए, अपने नाखून गाड़ दिए, तो जब नाखून गाड़ दिए जाते हैं तो क्या होता है कि इंतहाई कोशिश और फिर इंतहाई कोशिश के बाद फतह, या फिर ये कि एड़ी चोटी का जोर लगाना नाखून तक, आखिरी कोशिश के लिए कि नाखून तक कोशिश की है, नाखून तक। तो बहरहाल फिर यहां पे जो है इससे मुराद ये है कि ये बात बताई जा रही है कि निम्बादे अन अजफरा अलैहिम से मुराद है मुसलमानों के हौसले ने कुरैश के असाब ढीले कर दिए, मुसलमानों का अज्म, उनका हौसला, मुसलमानों की विल पावर। क्योंकि आप जैसे वो वफद भेज रहे थे तो रसूल अल्लाह ने भी फौरन वफद भेजा अपना, तो इसके मानी क्या है कि गो के आप लड़ने के हालात में नहीं थे लेकिन ये नहीं कि ढह ही गए, बल्कि अपनी एक आन शान जो थी, अपना दम खम, उसका वकार बरकरार रखते हुए आपने भी अपने एक सफीर को भेजा, और हत्ता के फिर जो है वो एक मुआयदा हो गया है ना, और फिर आपने बैत रिजवान। तो ये सारी बातें हैं जो इस बात की अलामत हैं कि अल्लाह ताला क्या कहते हैं कि अन अजफरा अलैहिम कि उसने फतायाब किया तुमको इनके पास। आगे फरमाया फिर अल्लाह रब्बुल इज्जत, आप देखें कि ये बात, ये वाकया इतना अहम है, इतना अहम है कि आप देखें कि पूरी सूरत जो है वो इसके गिर्द घूम रही है। वकान अल्लाहु बिमा तामलूना बसीरा, और है अल्लाह इसके साथ जो तुम अमल करते हो देखने वाला, कि अल्लाह ताला जो है तुम्हारे तमाम अमाल जो हैं जो तुम कर रहे हो उसे देख रहा है। तो मुराद ये है कि सारे हालात का अल्लाह खुद जायजा ले रहा था, इसलिए सारे फैसले हकीमाना फैसले थे। सुलह हुदैबिया का फैसला, जंग का ना होना, मुसलमानों का अपने सफीर को भेजना, फिर जो है हजरत उस्मान गनी रजी अल्लाह अन्हु की शहादत की खबर मशहूर होने पर जो अफवाह थी, बैत आपका करना है ना, और सहाबा का बैत के लिए जो है वो बातें ना करना। आप जरा सोचें, मैं जरा सोचूं, हम सब अपना जायजा लें, अगर हम उस जगह होते तो क्या कहते कि पहले ही खतरे में, ऊपर से मजीद अब पक्का वादा कर लिया जाए, पहले ही लगता है कि पता नहीं अब 2 साल क्लास चलेगी कि नहीं, और अब मैं अभी भी क्लास में आती ही रहूं है ना, या ये कि मैं 2 साल तक पढ़ सकती हूं कि नहीं। किसी को बुढ़ापे की याद आती है, किसी को जवानी सताती है, और किसी को नींद याद आती है, किसी को विंडो शॉपिंग और अपनी मसरूफियात, और फिर दौलत, और फिर डॉलर, और फिर पता नहीं क्या क्या। तो असल बात क्या है कि अल्लाह के फैसले बड़े ही हकीमाना है। हुमुल्लज़ीन कफ़रू, ये वो लोग हैं जिन्होंने कुफ्र किया, वसद्दूकुम, और रोका तुमको, ये कौन लोग हैं, अहले मक्का, अनिल मस्जिद हरामी, और उन्होंने रोका तुमको मस्जिद हराम से, खुद भी रोक रहे हैं तुम्हें भी रोकते हैं। सद्दा या सुद्दू, लाजिम और मुतदिया, खुद कैसे रोकते थे, रुकते थे, शिर्क करते थे ना, बुरे अमल करते थे। वल हदिया, तो सिर्फ तुम्हें नहीं रोका बल्कि हदिया कुर्बानियों को भी रोका। हदिया जो है किसे कहा जाता है, ये उस कुर्बानी को कहा जाता है जो कि जिसके गले में कुर्बानी का पट्टा डला हुआ है, ये इस बात की अलामत है कि ये खालिस अल्लाह की रजा के लिए कुर्बानी है। तो यानी वो जानवर जो हाजी या मोतमिर, मोतमिर कौन है, उमरा करने वाला, अपने साथ मक्का ले जाना चाहता है, तो उन्होंने उसको जो है वो रोक दिया। तो क्या कह रहे हैं, वल हदिया, हदिया को क्या किया, कुर्बानियों को, यहाँ पे ये इस जिन्स के लिए आया है जैसे हदिया, यानी बहुत सी गोया के कुर्बानियां। माकूफन, माकूफन आइन का फा से है, आप पहले भी पढ़ चुकी हैं, किसी चीज पर रोक रखना, इसकी फैमिली का लफ्ज बताएं, एतिकाफ, माशाल्लाह बारकल्लाह फी। तो इसके मानी होते हैं अपने आप को किसी चीज पर जमा लेना, रोक लेना। तो एतिकाफ में भी आप इर्द गिर्द से हट कर कट कर नेकी पर अपने आप को जमा लेती हैं, रुक जाती हैं ना, तो इसी तरह उन्होंने जो था वो रोक दिया था। माकूफन, रुकी रही कुर्बानियां किस चीज से, यब लुगा महिला, कि वो पहुंचे अपने महल पर, वो पहुंचे अपनी जगह पर। तो अब ये महल कौन सा था इनका, कुर्बानियों के महल से मुराद क्या है, कुर्बानियों के हलाल होने की जगह कौन सी है, कुर्बानियों के हलाल होने की जगह मिना का मैदान, शाबाश। तो इससे मुराद वो कुर्बानगाह है जहां इनको ले जाकर जिबा किया जाना था। तो मरवा पहाड़ी के पास और हाजियों के लिए वो जगह थी मीना की। और माकूफन जो है मुराद है कि जानवर रुके हुए हैं और इंतजार कर रहे हैं कि उनको चलने के लिए कहा जाए, जबकि उनके गलों में कलादे पड़े हुए हैं और वो देख भी रहे थे। और उन्होंने क्या किया, अय्यूब लगा महिला के रोक दिया उनको उसकी जगह पहुंचने से। और कुर्बानियों के गलों में कलादे पड़ना या पट्टे पड़ना इस बात की अलामत है, खालिस है ये अल्लाह के लिए, अल्लाह के लिए कुर्बान करने के लिए इनके गलों में पट्टे, ताकि इनको कुछ छेड़छाड़ ना करे। आप पीछे सूरत माईदा में पढ़ चुकी हैं, सूरत अलनाम में, कि जब वो दूर से जियारत करने के लिए आते थे हरम की, तो अपने साथ वो जानवर लेकर आते थे जिनके गलों में पट्टे पड़े रहते थे और कोई फिर उनको छेड़ता नहीं था रास्ते में। वो इस बात की अलामत होती थी कि ये लोग अल्लाह के घर की तरफ, अल्लाह के घर की जियारत के लिए जा रहे हैं, हालांकि वो दौर बदअमनी का और कत्लोगारत का दौर था। तो इसी तरह मुसलमान भी आए थे। वलौला रिजाल मुमिनूना, फिर अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं, और अगर ना होते रिजाल मुमिनीन में से, रिजालुन कौन से मर्दों को कहा जाता है, मजबूत आदमी, तो अगर ना होते ऐसे मर्द, रजुलुन की जमा है रिजाल, मोमिनून ईमान लाने वाले, और अगर, और यहां पे जो है मर्दों का अलग जिक्र किया जा रहा है, वनिसा मोमिनातुन और औरतें ईमान लाने वालियां, तो अगर मोमिन मर्द और मोमिन औरतें मौजूद ना होती कहां पे, मक्का में, अगर ईमान लाने वाले मर्द और औरतें मक्का में मौजूद ना होती, लम तालमूहुम, नहीं तुम जानते थे उनको, अन तताउहुम, तो तुम उनको पामाल कर देते। कहा जा रहा है कि ये जो आपस में लड़ाई नहीं हुई, बहुत से मुसलमान थे मर्द और बहुत सी औरतें थी जो कि ईमान लाने वाले थी, तो मर्द भी ईमान लाए हुए थे और औरतें भी ईमान लाई हुई थी, मोमिनून और मोमिनात, और मुसलमानों को उसकी खबर भी नहीं थी, छुपे हुए थे वो, उन्होंने अपना ईमान छुपाया हुआ था मक्का वालों के जुल्म और सितम की वजह से। तो अल्लाह ताला कहते हैं कि ऐसे ईमान वाले जो मजबूरी से बेबसी से हिजरत नहीं कर सके थे और मक्का वालों के जुल्म और सितम का शिकार हो रहे थे, तो अगर जंग हो जाती तो ऐ मुसलमानों तुम इन बेबस मजबूर और जिनका ईमान छुपा हुआ था तुम उनको पीस कर रख देते। अन ततऊहुम, और ततऊम का रूट है वो तोए हमजा, किसी चीज का पामाल होना, कुचलना, है ना, वती भी आपको पता है, आप पढ़ चुकी हैं, तो अन ततऊम के तुम उन्हें जो है वो पामाल करके रख देते, कुचल के रख देते, पीस कर रख देते, फातुसी बाकुम, फिर पहुंचता तुमको, और अगर तुम ऐसा करते तो फिर तुमको क्या पहुंचता, मिनहुम इनकी तरफ से, मअर्रा तुम बगैर इल्म, अनजाने में बगैर इल्म के तुम्हें जो है ना फिर नुकसान पहुंच जाता, जरा ये खतरा होता ना कि अब तुम पर फिर बातें की जाती कि मुसलमानों ने अपने ईमान वालों को जो है वो खत्म करके रख दिया। मर्रा तन जो है या मार्रा तुम क्या है, ऐन रा, असल में ये खारिश की बीमारी को कहते हैं, जब खारिश होती है तो खारिश से फिर क्या होता है, पूरा जिस्म को तकलीफ होती है ना, हाथ से आप खुजली कर रहे हैं, खारिश कर रहे हैं, तो ऐसी तकलीफ के लिए ये लफ्ज इस्तेमाल किया जाता है कि जिससे जो है वो तकलीफ पहुंचे। तो मुफस्सरीन ने, जैसे साहिबे मुंजद जो हैं, अलमुंजद क्या है, ये एक डिक्शनरी है अरबी की, वो ये कहते हैं कि ये लफ्ज गुनाह, तकलीफ, दुख, रंज, बदी, सख्ती, गाली, फिर हर एक के लिए इस्तेमाल किया जाता है मौके की मुनासिबत से। समझ आ गई। और वैसे किसे कहते हैं, वैसे ये कहते हैं खारिश की बीमारी, ऐसी बीमारी के फिर हर किस्म की तकलीफ से, तकलीफ के लिए इस लफ्ज को इस्तेमाल किया जाने लगा, क्योंकि खारिश से फिर खारिश लगती जाती है, पूरे जिस्म में होती है, तकलीफ होती है, इंसान अजीब बेचैनी बेकली में होता है। तो यहां पे कहा जा रहा है कि अगर जंग रोकी ना जाती तो ना दानिस्तगी में मुसलमान जो हैं वो अपने ही मुसलमान भाइयों को जो थे वो मार देते, और इसकी वजह से अहले मक्का मुसलमानों पर बातें करते। क्या कहते मुसलमानों को, मुसलमानों को कहते कि कैसे हैं ये लोग कि इन्होंने अपने ही भाइयों को जो है वो शहीद कर दिया। तो यहां पर जो है ये बात बताई जा रही है कि गैर शौरी तौर पर भी मुसलमानों को नुकसान पहुंचता, मुमकिन था कि मुसलमान कत्ल हो जाते और बाद में मुसलमानों को इस पर बहुत अफसोस होता। تو یہ بھی ہے کہ بغیر علم معرت ان سے مراد کیا ہے کہ بغیر علم کے گناہ ہو گیا، پتہ ہی نہیں نا. اور پھر اس کے معنی کیا ہیں کہ جیسے حضرت ابو جندل، ابو بصیر اور بہت سے مسلمان تھے جو چھپے ہوئے تھے وہاں پہ، اور ابھی انہوں نے اپنا اسلام جو تھا اس کا اعلان بھی نہیں کیا تھا، تو مسلمانوں کو بعد میں اس کا بہت غم ہوتا، افسوس ہوتا. پھر اس کے بعد اللہ رب العزت جو ہے کیا فرماتے ہیں، لِيُدْخِلَ اللَّهُ فِي رَحْمَتِهِ مَنْ يَشَاءُ، تاکہ اللہ داخل کرے اپنی رحمت میں جس کو چاہے. تو اللہ نے یہ جنگ اس لیے روک دی تاکہ اللہ اپنی رحمت میں جس کو چاہے شامل کر لے، ہے نا. تو پھر اس سے مراد جو ہے وہ یہ ہے کہ جنگ کا روکا جانا دراصل یہ اللہ تعالی کی طرف سے جو تھا وہ کیا تھا، اللہ کی طرف سے ایک مدد تھی. تو اس میں یہ مسئلہ تھی کہ ایسا بھی تھا کہ ابھی بہت سے ایسے مسلمان تھے جو ایمان ہی نہیں لائے تھے، تو اللہ تعالیٰ ان کو بھی اپنی رحمت میں شامل کرنا چاہتا تھا، کہ کافروں میں سے کچھ لوگ تھے وہ ایمان لانا چاہتے تھے. خالد بن ولید بھی صلح حدیبیہ کے بعد پھر مسلمان ہو جاتے ہیں نا، تو لو تزیلو، اگر وہ الگ الگ ہو جاتے، تزیلو زا یا لام الگ کرنا، اور تزیل یہ جو ہے معنی کیا ہے، اگر وہ الگ الگ ہو گئے ہوتے، اگر وہ ایک طرف ہو گئے ہوتے، لعذبنا الذین کفروا، تو ہم عذاب دیتے، ہم ضرور عذاب دیتے ان لوگوں کو، کفروا جنہوں نے کفر کیا، منہم ان میں سے، اہل مکہ میں سے جو کافر ہے نا، ہم ان کو ضرور عذاب دیتے اگر وہ الگ ہو گئے ہوتے. کون؟ مسلمان. کیسا عذاب دیتے؟ عذاباً علیما، دردناک ان کو پھر عذاب دیتے. تو اب یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ ابھی وہ لوگ جو مسلمان نہیں ہوئے تھے، اور یا جو ایمان لا چکے تھے لیکن ابھی الگ نہیں ہوئے تھے، وہیں پر رہ رہے تھے ان کے ساتھ مجبوری اور بے بسی میں، تو چونکہ وہ الگ نہیں ہوئے تھے اس لیے بھی اللہ نے جنگ نہیں ہونے دی، تاکہ ایسے ہی وہ لوگ جو ہیں وہ ان کا نقصان نہ ہو. پھر مزید جو ہے کیا بات بتائی جا رہی ہے دھمکی دینے کے بعد، کہ ہم ان کو ضرور سخت سزا دیتے. اب بتایا جا رہا ہے کہ وجہ کیا ہے کہ اہل مکہ نے جو ہے وہ مسلمانوں کو حج اور عمرہ کرنے سے جو ہے وہ روک دیا. فرمایا اس جا للذین کفروا، جب کیا جن لوگوں نے کفر، اس جالا جب بٹھا لی، یہی وجہ ہے کہ بٹھا لی ان لوگوں نے جنہوں نے کفر کیا اپنے دلوں میں، حمیت، الحمیت، حمیت بٹھا لی. آپ پڑھ چکی ہیں حامیم یا گرمی، اور گرمی حاصل کرنا، حامیم واو بھی روٹ ورڈ ہوتا ہے نا، اور اسی سے جو ہے یہ لفظ بخار کو کے لیے بھی آتا ہے ہما، اور اسی سے حمیم، یہ حامیم یا حامیم واو بہت جیسے قریب المانی ہیں یہ، ہے نا. اور معنی کیا ہے، جیسے ایک دوست کے اندر جذبات کی گرمی ہوتی ہے نا، تو اب یہاں پہ حمیت، حمیت معنی ہے کہ ان کے اندر ایک گرمی تھی جذبات کی، اور جذبات کیسے تھے، ضد کے جذبات تھے. حمیت جو ہے کہتے ہیں جاہلانہ حمیت سے مراد ہے ایک شخص محض اپنی ناد کی خاطر یا اپنی بات رکھنے کی خاطر جان بوجھ کر ایک گناہ کا کام کرے. کافر خود جانتے تھے، مانتے تھے کہ ہر شخص حج اور عمرے کے لیے بیت اللہ کی زیارت کا اس کے حق ہے اس کے پاس، اور وہ آ سکتا ہے، اور وہ کسی کو روک نہیں سکتے، کیونکہ یہ عرب کا قدیم ترین قانون تھا. لیکن اپنے آپ کو وہ ناحق سمجھتے ہوئے اور مسلمانوں کو حق پر سمجھتے ہوئے بھی، پھر بھی انہوں نے اپنی ناک کی خاطر مسلمانوں کو جو ہے وہ عمرہ کرنے سے روک دیا. تو یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ حمیت جاہلیت، یہ اشارہ ہے قریش کے لیڈروں کی حرکتوں کی طرف جو انہوں نے کی، کہ مسلمانوں کو عمرہ کرنے نہ دیا. پھر انہوں نے سفیر جب آیا تو سفیر جو ہے اس کے ساتھ بھی اچھا سلوک نہ کیا، اس کو روک لیا، واپس نہیں جانے دیا تھا نا، جس سے یہ افواہ مشہور ہو گئی تھی کہ عثمان غنی رضی اللہ عنہ شہید کر دیے گئے. پھر اسی طرح معاہدہ حدیبیہ کی شرائط جو تھی اس نے مزید الجھنیں پیدا کر دی، اور جو ہے ان کو پورا نہ کیا. تو یہ ساری باتوں کی طرف اشارہ ہے کہ ان کے اندر ایک حمیت تھی، ان کی جذبات کی ایک گرمی تھی، اور حمیت خالی جذبات کی گرمی، لیکن جاہلیت جب ساتھ لگ جائے تو اس سے مراد کیا ہے کہ گناہ کر لینا اپنے جذبات کی وجہ سے. فانزل اللہ سکینتہ تو نازل کی اللہ نے سکینت، تو اللہ نے کن پر سکینت نازل کی؟ علی رسول ہی وعلی المومنین، تو اپنے رسول اور مومنوں پر سکینت نازل کر دی. اب یہاں پہ سکینت سے مراد وہ صبر اور وقار ہے جو نبی صلی اللہ علیہ وسلم اور مسلمانوں نے کفار قریش کی جاہلانہ حمیت کے مقابلے میں کیا. اگر آپ سے پوچھا جائے کہ حمیت کیا ہے تو آپ اور معنی بتائیں گے، اگر پوچھا جائے حمیت الجاہلیہ کیا ہے پھر آپ اور معنی بتائیں گے، ہے نا؟ حمیت الجاہلیہ کہ کفار نے مسلمانوں کو عمرہ نہ کرنے دیا، نظر آ رہا تھا کہ قلادے ان کے جانوروں کے گلوں میں پڑے ہوئے ہیں، احرام وہ پہنے ہوئے ہیں، اسلحہ کوئی لے کر نہیں آئے، ہے نا؟ تو انہوں نے کیا کیا کہ ان کے دلوں میں حمیت تھی، ضد تھی، گرمی تھی، جذبات بڑے گرم تھے. تو خالی حمیت کیا ہے کہ بس ضد، اور حمیت الجاہلیہ جاہلیت کی ضد، مزید اس میں ایک شدت اور حدت پیدا ہو جاتی ہے. تو پھر ان کی ضد کے آگے مسلمانوں نے جو ہے بڑے وقار کا معاملہ کیا، بالکل غصے میں نہیں آئے. شری زیادتی تھی لیکن مسلمان جو تھے انہوں نے بڑا ہی وقار کے ساتھ اس معاملے کو سنبھال لیا. تو اصل میں یہ سکینت کس نے نازل کی؟ اللہ نے نازل کی اپنے رسول پر بھی اور اپنے مومنین پر بھی. مثلا قصوہ چلتی ہی نہیں تھی آگے، قصوہ اونٹنی چل ہی نہیں رہی تھی آگے، ہے نا؟ اور اس موقع پر رسول اللہ صلی اللہ علیہ وسلم کا یہ کہنا کہ ہبا سا ہا حابس الفیل، اور پھر یہ کہ آپ دیکھیں کہ ایک حضرت عمر رضی اللہ عنہ کے بارے میں یہ مل رہا ہے نا کہ وہ پریشان ہے تھوڑی دیر کے لیے، پھر ساری زندگی اس کا کفارہ ادا کرتے رہے، باقی سارے صحابہ ان کو سمجھا رہے ہیں. ایک صحابی کے بارے میں آتا ہے کہ وہ انہوں نے کہا کہ اے عمر تم اعوذ باللہ کیوں نہیں پڑھتے، اعوذ باللہ پڑھو. حضرت ابوبکر صدیق رضی اللہ عنہ کتنے اچھے طریقے سے ان کو سمجھاتے ہیں. تو اس سے کیا بات پتہ چلتی ہے کہ انسان ہے، انسان سے غلطی ہو جاتی ہے، اور جب غلطی ہو جائے کیونکہ شیطان ساتھ لگا ہوا ہے نا، پھر کیا کرنا چاہیے؟ پھر اس کا کفارہ ادا کرنا چاہیے. ہم سے بھی جب غلطی ہو جائے تو اس پر یہ نہیں کہ ہماری کیفیت جو ہے وہ ہو جائے جو ہے وہ حمیت الجاہلیہ والی، کہ اڑ جائیں اور پھر اپنی غلطی کو مانے ہی نہ. نہیں، پھر حضرت عمر رضی اللہ عنہ کے بارے میں آتا ہے ساری زندگی اس غلطی کا کفارہ ادا کرتے رہے اور افسوس کرتے رہے کہ مجھ سے یہ غلطی کیوں ہوئی. اور حضرت عمر رضی اللہ عنہ کے بارے میں ہمیں اور کیا پتا چلتا ہے کہ جب بیعت ہو رہی تھی تو حضرت عمر رضی اللہ عنہ جو تھے ابھی ایک سائڈ پر تھے، کہیں کھڑے ہوئے تھے، اور پھر ان کو جو ہے کہتے ہیں کہ ان کے بیٹے نے پہلے بیعت کر لی تھی، ان کو بتایا کہ وہاں بیعت ہو رہی ہے، تو پھر یہ بھی بھاگے بھاگے آئے اور آ کر جو تھے وہ بیعت کرنے لگے. اور ایک صحابی کے بارے میں آتا ہے کہ درخت کی شاخیں تھیں جو کہ لگ رہی تھی نا، تو وہ مستقل ان شاخوں کو پکڑے کھڑے رہے کہ باقی صحابی جو تھے وہ بیعت کر رہے تھے. تو اس سے کیا بات پتا چلتی ہے کہ صحابہ جو تھے وہ بہت محبت سے، بہت پیار سے جو تھے وہ رسول اللہ صلی اللہ علیہ وسلم کا اور اللہ کا ساتھ دینے والے تھے. اور ایک صحابی تو کہتے ہیں کہ آئے اور کہا کہ میں آپ کے ہاتھ پر بیعت کرنا چاہتا ہوں، تو کہا کہ جو بھی آپ چاہیں میں اس پر بیعت کرنا چاہتا ہوں. تو سب سے پہلے انہوں نے بیعت کی، پھر یکے بعد دیگرے اور لوگ جو تھے وہ آئے اور پھر بیعت کرنے لگے. تو اصل بات کیا ہے کہ جب بھی اللہ کے دین کو ضرورت پیش آتی ہے تو کچھ لوگ ہوتے ہیں جو آگے بڑھتے ہیں اور آگے بڑھ کر جو ہے وہ نیکی کا ساتھ دیتے ہیں. پھر فرمایا کہ اللہ نے اپنے رسول اور مومنین پر جب سکینت نازل کر دی اور کیا کیا، وہ الزمہم اور ان کو قائم رکھا. الزما، لزما کے معنی کیا ہوتا ہے؟ چمٹ جانا، چپک جانا، اور الزما چپکا دیا، معنی یہ ہے کہ ان کو پابند رکھا، قائم رکھا. کس کا؟ کلمت تقوی، پرہیزگاری کے کلمے کا، اور پرہیزگاری کا وہ کلمہ جس کا اللہ تعالی نے ان کو جو ہے پابند رکھا. یہ کیا تھا؟ کہتے ہیں کہ یہ ایمان کا کلمہ، لا الہ الا اللہ محمد رسول اللہ. تو اللہ تعالیٰ نے وہ لوگ جو کہ ایمان لائے ہوئے تھے ان کو جو ہے وہ کلمہ توحید کا پابند رکھا، اسی پر قائم رکھا. اب مومن جو تھے وہ کلمہ تقویٰ کے پابند رہے، تبھی تو انہوں نے جو ہے وہ کیا کیا کہ رسول کا ساتھ دیا. تو ایک رائے کیا ہے، کہتے ہیں کہ اس سے مراد ہے ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, तो वो पक्के जो थे वो तौहीद परस्त थे और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने वाले थे, और खुद रसूल अल्लाह भी हम में सभी शामिल हैं। अच्छा, दूसरे कहते हैं कि रसूल अल्लाह के सहाबा ने रसूल अल्लाह के सामने इन अल्फाज में एतराफ और ऐलान किया था, रदीतु बिल्लाहि रब्बम व बि मुहम्मदिन रसूलम व बिल इस्लामी दीनन। इसका मतलब क्या है? ये सुबह शाम की नमाज के बाद की दुआओं में से भी है कि मैं राजी हो गया अल्लाह को रब बनाकर, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं, जो अल्लाह के रसूल हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, उनको रसूल बनाकर, और इस्लाम मेरी जिंदगी में मेरा दीन है, मेरा ओढ़ना बिछोना है, मैं इस बात पर राजी हो गया। तो फिर क्या होता है कि अल्लाह के फैसलों के आगे इंसान सरे तस्लीम जो है वो खम कर देता है। तो आपके सहाबा ने इन अल्फाज में जो है वो एतराफ और ऐलान किया था कि अब हम आपके साथ हैं, और नाजिक तर मौके में भी उन्होंने ये जुमला बोला था। तो ये है कलमा इस्तकामत। मसलन फौजिया नहीद हमारी बहन जो कैंसर की बीमारी से जो है वो 1-2 साल के अंदर ही दुनिया से चली गई, अक्सर ये वो दुआ पढ़ा करती थी, तो ये दुआ अक्सर पढ़ती थी, रदीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन रसूलहु व बिल इस्लामी दीना। मसलन कोई भी जैसे सुबह की दुआ है, शाम की दुआ है, ये कि मुश्किल है, परेशानी है, लेकिन फैसल राजी है इस बात पर, कोई गलत रास्ता इख्तियार नहीं करना, कोई हराम तरीका इख्तियार नहीं करना, है ना, जायज हद तक सारी कोशिशें करनी है। तो ये वो कलमा था, कलेमातु तकवा, जो कि सहाबा जो थे वो पढ़ रहे थे, और सहाबा जो थे उन्होंने कलमाए तौहीद और रिसालत का ऐलान किया था। तो एक तो इससे ये मुराद है। दूसरे इसके मानी है वो सबर और वकार, वो सबर और वकार जिसका मुजाहरा उन्होंने हुदैबिया में किया, ये भी इसके मानी है। वा अल्जमहुम कलिमत तकवा से क्या मुफस्सरी ने मुराद लिया कि वो सबर और वकार जिसका मुजाहरा उन्होंने हुदैबिया के मैदान में किया। असल में ये नतीजा है किसका? कलमतु तौहीद का, कलमा तैयबा का नतीजा है ना सबर और वकार। अच्छा, फिर कहते हैं या फिर इससे मुराद वो वफाए अहद है जो कि तकवा का नतीजा है कि उन्होंने अल्लाह और अल्लाह के रसूल का साथ दिया। सारे मानी मुराद हैं। वकानु हक्का बिहा, और वो थे ज्यादा हकदार इसके, और वही उसके ज्यादा हकदार थे। अल्लाह रब्बुल इज्जत इस बात का ऐलान कर रहे हैं, वह अहलहा, और इसके अहल थे। तो मोमिनों को तकवा की बात का अल्लाह ने पाबंद रखा, और वो इसके ज्यादा हकदार भी थे, और फिर ज्यादा इसके जो थे वो अहल थे। वकान अल्लाह बिकुल्ली शैइन अलीमा, और है अल्लाह हर चीज को जानने वाला। तो ये जो है ना वकानु हकु बिहा व अहलहा, इससे मुराद क्या है? इसके मानी ये हैं कि कलमा तकवा पर इस्तकामत हर एक को हासिल नहीं होती। ऐलान करने वाले, कलमा पढ़ने वाले बहुत से हैं, इस्तकामत कुछ लोगों को मिलती है, और कौन इसके हकदार थे? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा, के नाजुक तरीन हालात में उन्होंने अल्लाह और अल्लाह के रसूल पर जो ईमान था उसको जो है जरा भी मुतासिर नहीं होने दिया, उसमें जुम्बिश नहीं आई, लग्जिश नहीं आई उनके कदमों में, और उन्होंने अपने ईमान की कदर की, और हर किस्म के हालात में जो है वो उस पर साबित कदम रहे। आपका और हमारा हाल क्या होता है कि डगमगा जाते हैं, जरा जॉब छूट जाए, जरा कोई बीमारी आ जाए, जरा कोई कुछ कह दे। अब देखें अहले मक्का हैं और उमरा करने नहीं दे रहे, और साहबा जो हैं वो इस्तकामत का पहाड़ बन गए हैं। कितना खूबसूरत किरदार है जो साहबा का सामने आ रहा है। फिर आयत नंबर 27 जो है इससे क्या बात पता चलती है कि ये जो वादा था ना उमरे का, जो आपने देखा था ख्वाब, अल्लाह ताला कहते हैं ये ख्वाब अगले साल 7 हिजरी में पूरा हुआ, और तारीख में ये उमरतुल कजा के नाम से मशहूर है। लकद सदकल्लाहु रसूलहु रोया बिल हक, बेशक सच्चा किया अल्लाह ने अपने रसूल का ख्वाब हक के साथ। तो रोया जो है किसे कहते हैं? नींद की हालत में जो देखा जाए उसको भी कहते हैं, और जागते हुए जो देखा जाए उसको भी कहते हैं। उस सूरत बनी इसराइल में आपने मेराज के सफर के लिए भी रोया का लफ्ज जो है वो पढ़ा है। तो मेराज में आपको जो निशानियां दिखाई गई, और यहां पे क्या है कि अल्लाह ने जो है वो सच्चा किया अपने रसूल का ख्वाब हक के साथ। अब आप देखेंगे रसूल का ख्वाब वही की एक शक्ल होती है, और चूंकि जब उमरा सहाबा ना कर सके, नहीं कर सके थे और वापस आ रहे थे, तो बास के दिल में ये ख्याल था, जैसे हजरत उमर फारूक रजी अल्लाह ने इजहार भी किया, क्या आप अल्लाह के रसूल नहीं हैं? क्या दीन सच्चा दीन नहीं है? क्या हम हक पर नहीं हैं? क्या काफिर जो है वो जलील नहीं है? ये ऐसे बात ना, तो बाज लोगों के दिल में ये सवाल पैदा हुआ कि जब ख्वाब देखा था तो बगैर उमरे के क्यों पैदा क्यों हम जा रहे हैं, तो बगैर उमरे के हम क्यों जा रहे हैं जब ख्वाब आपने देखा था? तो कहा कि अल्लाह ने अपने रसूल का ख्वाब जो था उसको सच कर दिखाया। देखिए दो बातें हैं, एक है सदाकल्लाहु रसूलहु रोया, सदा का ही काफी है, लेकिन बिल हक ये भी कह दिया, हक के साथ, यानी सच्चा ख्वाब था और हक हक वाला सही ख्वाब था। लतदखुलुन्ना, तुम जरूर ब जरूर दाखिल होगे। दो ताकीद हैं, लाम लामे ताकीद और नून नूने ताकीद। कहां दाखिल होगे? अल मस्जिद अल हरामा, मस्जिद हराम में, इंशाअल्लाह, अगर चाहा अल्लाह ने। तो बताया जा रहा है कि अल्लाह ने चाहा तो आप जरूर दाखिल होंगे, क्योंकि अब सूरत का खात्मा हो रहा है, तो अब अल्लाह ताला यहाँ पे ख्वाब की ताबीर बता रहे हैं कि ख्वाब सच्चा तो हुआ लेकिन ये कि जरा ताखीर से, तो अगर अल्लाह ने चाहा तो आप जरूर दाखिल होंगे हरम के अंदर। कैसे? आमिनीना, आमिन की जमा है आमिनीन, और बताया जा रहा है अमनो अमान के साथ, कोई डर नहीं, कोई खौफ नहीं, पूरी अमन और इत्मीनान के साथ। और कैसे था अमन, जिससे मुसलमानों ने फिर जो था वो उमरा जाकर किया था, क्योंकि अहले मक्का ने 3 दिन के लिए जो है वो मक्का को खाली कर दिया था। सिर्फ ये नहीं कि आप जो है वो उमरा कर लें, बल्कि क्या था, 3 दिन के लिए उन्होंने हरम को खाली कर दिया था। किस लिए खाली कर दिया था? कि वो उन्होंने ये वादा किया था कि 3 दिन जो है 3 दिन तक आप हरम में रह सकते हैं, और साथ ही उन्होंने कहा था कि हम हरम को जो है वो खाली कर देंगे। तो ये क्या था, आप सोचें कि मुसलमानों ने बड़े अमन और इत्मीनान के साथ, कोई डर नहीं, कोई परेशानी नहीं, और मुसलमानों ने जो है वो उमरा किया था। तो असल बात क्या है कि ये ख्वाब सच्चा ख्वाब था, कि सदीक अकबर ने हजरत उमर के जवाब में कहा था कि आपको शक में नहीं पड़ना चाहिए, रसूल के ख्वाब में कोई वक्त और साल मुय्यन नहीं था, अगर इस वक्त नहीं तो फिर होगा, है ना? तो ये है असल बात। तो रसूल का ख्वाब वही की शक्ल होता है। दूसरी बात ये पता चली कि अल्लाह ताला जो है ये बात बताते हैं अपने रसूल को भी और अपने बंदों को, ये तालीम देते हैं कि जब किसी काम को करने का इरादा करें तो इंशाल्लाह, अगर अल्लाह ने चाहा तो इंशाल्लाह कहना चाहिए। और इंशाल्लाह कहना क्या है, ये अल्लाह के रसूल की सुन्नत है और ये अल्लाह की बताई हुई तालीमात में से है। तो फिर दूसरे साल जो आपने उमरा किया, उस उमरे को क्या कहते हैं? उमरतुल कजा के नाम से याद किया जाता है। और फिर इस सिलसिले में वादा क्या था कि मुआहदा जो था हदैबिया का, उसमें तय हुआ था कि मुसलमान जब अगले साल उमरे के लिए आएंगे और 3 दिन के अंदर अंदर उमरा करके वापस जाएंगे, और जब मुसलमान आ गए तो कुरैश मक्का ये बर्दाश्त ना कर सके कि मुसलमान इनकी नजरों के सामने बिला तकल्लुफ काबा में दाखिल होकर उमरा के अरकान आजादी से कर सकें। उन्होंने सिर्फ हरम काबा को नहीं खाली किया बल्कि पूरे शहर को खाली करके आसपास की पहाड़ियों पर 3 दिन के लिए जाकर मुकीम हो गए। अगर मुसलमान चाहते तो आसानी से कब्जा कर सकते थे मक्का पर, मगर मुसलमानों ने क्या किया, इफाए अहद था ना, तो इस मौके पर उन्होंने अपने वादे को नहीं तोड़ा, और जो है ख्याल तक भी नहीं आया मुसलमानों के दिल में कि हम कुछ और भी कर सकते हैं। तो फिर इस सिलसिले में जो है फिर क्या बात हमें पता चलती है कि फिर अगले साल जो थे मुसलमानों ने उमरा किया। यहाँ पे उसी का जिक्र है, आमिनीना, साथ ही कहा मुहल्लिकीना, मुहल्लिक की जमा है मुहल्लिकीन, मुहल्लिकीन इसम फाइल है और जमा का सीगा है, और इसके मानी क्या है कि सर सर के बाल मुंडवाने वाले। अगर सर मुंडवाने वाले कहेंगे तो क्या होगा, सर ही उतरवा दिया, नहीं, सर के बाल मुंडवाने वाले, हलक। और फिर कहे मुहल्लिकीना, मुंडवाने वाले, रऊसकुम अपने सरों को, और मुराद है सर के बाल, रास उनकी जमा है रऊस और बालों के लिए आता है। वह मुकस्सरीना, मुकस्सर वाहिद है, मुकस्सरीन जमा है कतरवाने वाले। कसर का मतलब होता है कम करना, ये भी इसम फाइल है, जमा मुजक्कर का सीगा है कि बालों को कम करने वाले। और आपको ये बात पता ही है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जब अगले साल जो है वो मुसलमान आए रसूल अल्लाह के साथ उमरा करने के लिए, तो पहले 3 चक्कर जो थी वो चाल तेज थी और फिर आराम से, तो तेज तेज, ताकि काफरों पर एक हैबत बैठे मुसलमानों की, क्योंकि मदीना में आबोहवा रास नहीं आई थी, गुर्बत भी थी, थोड़ी सेहतें भी कमजोर थी। तो जब उमरा करने के लिए आए तो दुल की चाल, पहले 3 चक्कर में और फिर जो है वो जरा आराम से। और सही हदीस से हमें क्या बात पता चलती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है जो सर मंडवाते हैं उनके लिए आपने क्या कहा कि अल्लाह इन पर रहम करे, 2 दफा ये कहा या 3 दफा कहा कि अल्लाह इन पर रहम करे, अल्लाह इनकी मगफिरत करे। और जो अपने बालों को कम करवाते हैं ना, कसर, कम बाल करवाते हैं, सिर्फ बाल को तरवाते हैं, उनके लिए आता है कि तीसरी या चौथी दफा आपने कहा कि अल्लाह इन पर भी रहम करे। तो सर के बाल पूरे के पूरे उतरवा देना, ये ज्यादा इसकी फजीलत है, ये अफजल है, गो के बाल कृशवाए भी जा सकते हैं। दोनों बातें हैं, मुहल्लिकीना रऊसकुम व मुकस्सरीना, गोया के जब उमरा करोगे तो अमन के साथ उमरा करोगे, मस्जिद हराम में जाओगे, अपने सर के बाल मुंडवाओगे, बाल तरशवाओगे भी, ला तखाफून, और तुम्हें कोई खौफ ना होगा। फालिमा मालम तालमू, वो उस बात को जानता था जो तुम नहीं जानते थे। फजा अलमिंदू ने जालिका फतहन करीबा, इसलिए अल्लाह ताला ने क्या किया कि अल्लाह ताला ने वो ख्वाब पूरा होने से पहले उसने ये करीबी फतह भी तुमको जो है वो अता कर दी। तो आप देख लीजिए कि फिर यहाँ पे फतन करीबा से मुराद जो है, बाज लोग कहते हैं कि इससे मुराद तो सुलह हुदैबिया ही है, क्योंकि अल्लाह ताला खुद कहते हैं कि सुलह हुदैबिया जो है वो फतु मुबीन है। कुछ कहते हैं कि इससे मुराद जो है फतन करीब से मुराद जो है वो खैबर की फतह है ना, और फिर इससे मुराद जो है फतन करीबा क्या मुराद है कि तुम जानते भी नहीं थे कि वो ख्वाब पूरा होने से पहले ही जो है उसने ये करीबी फतह तुमको जो है वो अता कर दी। तो फतुहात का एक सिलसिला। फिर आगे अल्लाह ताला बताते हैं, हुवल्लज़ी अरसला रसूलहू बिल हुदा व दीनिल हक्की, वही तो है जिसने भेजा अपने रसूल को अल हुदा और दीनिल हक के साथ। और यहाँ पे अल हुदा और दीन हक से क्या मुराद है, इस्लाम, के अल्लाह ताला ने अपने रसूल को दीन हक देकर भेजा है। और वो कैसा दीन है, हक वाला जब दीन है, लियुज़हिरहु अला दीन कुल्ले ही, और यहाँ पे दीन का लफ्ज जो इस्तेमाल हुआ है अल दीन, दीन वाला, ये इस्म जिन्स है, ताकि वो उसको गालिब कर दे तमाम दीनों पर, उसको पूरी जिन्से दीन पर गालिब कर दे। वकफा बिल्लाही शहीदा, और इस हकीकत पर अल्लाह की गवाही काफी है। अब आप देखें कि जब सुलह हुदैबिया का मुआहिदा लिखा जा रहा था तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ से आपका जो नाम था क्या लिखा गया था, रसूलुल्लाह लिखा गया था ना, ये भी लिखा गया था आपके नाम मोहम्मद के साथ रसूलुल्लाह लिखा गया। और काफरों ने कहा कि तो यही तो झगड़ा है हमारे और आपके दरमियान के, हम मानते नहीं आपको अल्लाह का रसूल। तो उन्होंने कहा था कि नाम ये रसूलुल्लाह मिटाएं तो फिर मानेंगे, खाली मोहम्मद रहना चाहिए। तो हजरत अली रजी अल्लाह ने जो मुआहिदा लिख रहे थे उन्होंने कहा था कि ये नहीं हो सकता कि मैं नाम ये मिटा दूं। खुद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इतने मामला फहम थे, अल्लाह ने ऐसी सकीनत आप पर नाजिल की हुई थी कि आपने खुद अपने हाथ से उसको जो था वो मिटा दिया। और क्योंकि उनका इतराज था तो आपने वो अल्फाज मिटा दिए, क्योंकि इनके मानने ना मानने से, इनके इसके इनकार से कोई फर्क नहीं पड़ता अगर इस वक्त हटा भी दिया जाए, क्योंकि दुनिया जानती है, अल्लाह जानता है, तो हकीकत बदल तो नहीं जाती। तो अल्लाह ताला कहते हैं वो अल्लाह है जिसने अपने रसूल को हदायत और दीन हक के साथ भेजा है ताकि उसको पूरी पूरे अध्यान पर, पूरी जिनसे दीन पर गालिब कर दे, और खुद अल्लाह इस हकीकत पर गवाह है। और इससे क्या बात पता चलती है کہ دین جو ہے وہ غالب آ کر رہتا ہے نا. تو صلح حدیبیہ کے موقع پر مسلمان 1500 کے قریب تھے, اور پھر تقریباً 1.5-2 سال کے بعد جب فتح مکہ ہوا تو مسلمان کتنے تھے تعداد میں؟ تقریباً 10,000. آپ سوچیں 1500-2000 کے اندر مسلمان 10,000 کی تعداد میں ہو گئے. تو اس طرح اللہ تعالیٰ نے اس کو جو ہے وہ ارد گرد کے علاقوں پر جو ہے وہ غلبہ دیا. اور سورت آل عمران آیت 139 آپ کو یاد ہوگی, انتم العلون ان کنتم مومنین, ہے نا. تو الاسلام جو ہے اسلام کی فطرت کے اندر ہے یہ چیز, کیا کہ اسلام جو ہے یہ غالب ہو کر رہتا ہے. جیسے آپ دیکھیں سورت توبہ آیت 32 اور 33, سورت توبہ آیت 32-33, یریدون ان یطفئوا نور اللہ بافواہہم ویاب اللہ الا ان یتم نورہ ولو کرہ الکافرون والذی ارسل رسولہ بالہدا ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون. اور بہت سی ایسی آیتیں ہیں جو کہ آپ یہاں پر کوٹ کر سکتی ہیں. اور پھر خانہ کعبہ میں جب رسول اللہ صلی اللہ علیہ وسلم داخل ہوئے تو آپ نے خانہ کعبہ, آپ داخل ہونا چاہ رہے تھے تو آپ جس کے پاس خانہ کعبہ کی چابی تھی نا, آپ نے اسے کہا کہ بیت اللہ کا دروازہ کھولو, لیکن اس نے انکار کیا. بے بسی اور مایوس کن حالات میں آپ نے فرمایا, ایک دن آنے والا ہے جب یہ کنجی خود ہمارے ہاتھ میں ہوگی اور ہم جسے چاہیں گے اس کے حوالے کریں گے, کس کی مجال ہے جو اس قادر اور برتر خدا کے دین کو غالب آنے سے روک سکے, اور کون ہے جو اس پر عظم نبی کی امت کو اسلام کے روشن مستقبل سے مایوس کر دے. آپ دیکھ رہے ہیں نا یہ بات, کہ اس وقت جب آپ عمرہ کرنے گئے تو آپ اندر داخل نہ ہو سکے, لیکن پھر ایک وقت ایسا آیا فتح مکہ کے موقع پر آپ کے ہاتھ میں خانہ کعبہ کی چابیاں آ گئی اور آپ اس کے اندر داخل ہو گئے, ہے نا. تو اسی طرح آپ نے شروع میں یہ بات کہی تھی کہ میری دعوت کی بنیاد ایک کلمہ ہے, اگر تم نے اس کو قبول کر لیا تو عرب اور عجم پر تمہاری فتح اور نصرت کا جھنڈا لہرائے گا. تو یہ ہے بات کہ دین غالب آ کر ہی رہے گا, اور دین کی فطرت کے اندر یہ بات جو ہے وہ پائی جاتی ہے.